الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فوز بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج جمعرات ہے، اور جمعرات کے دن ہمارے ہاں اوقات کا درس ہوتا ہے. اس درس میں کچھ بنیادی الہیات کے بارے میں باتیں ہوتی ہیں، اور اس کی آج کل ضرورت بھی ہے. اس کی وجہ یہ ہے کہ لوگوں میں علم کے جو ذرائع ہیں وہ کافی بڑھ گئے ہیں، لیکن اصل علم لوگوں کے پاس کم ہے، جس کی وجہ سے کچھ چیزیں نہ سمجھنے کی وجہ سے بعض دفعہ کچھ غلط فہمیاں ہو جاتی ہیں، اور کچھ ویسے بھی اگر طبیعت میں کجی ہو تو پھر اس کو راستہ ملتا ہے اور وہ غلط راستوں پہ پڑ جاتے ہیں، یا غلط اور گمراہ لوگوں کے شکار ہو جاتے ہیں. تو اس وقت اگر ابتدائی سے ان کو ان چیزوں کا جواب دیا جائے تو بچ جاتے ہیں. ہم نے کئی لوگوں کو اس طرح دیکھا ہے. فساد جو علم کی طرف سے آتا ہے نا، وہ بہت سخت ہوتا ہے. جہالت کی طرف سے جو فساد آتا ہے اس کا علاج بہت آسان ہوتا ہے، علم دے دو تو بس ٹھیک ہو جائے گا. ہاں جی، لیکن جو علم سے فساد آتا ہے وہ بہت سخت ہوتا ہے، اس کو نکالنا بڑا مشکل ہوتا ہے. تو ہمارے بزرگوں نے مختلف میدانوں میں کام کیا ہے، الحمدللہ. جس چیز کی ضرورت انہیں سمجھی، انہوں نے وہ کام کیا ہے. تو اسی طریقے سے حضرت مجد الافسانی رحمۃ اللہ علیہ نے، انہوں نے ماشاءاللہ اس وقت جو بہت زیادہ آوارگی تھی علم کی، اور تصوف کے اندر جو غلط چیزیں شامل کی گئی تھیں، اس کے جوابات دے دیے اور اس کی اصلاح فرمائی، جس کے لیے ہمارے اوپر ان کا بڑا احسان ہے. اس کے بعد حضرت کے مشن کو حضرت شاہ اللہ رحمۃ اللہ علیہ نے علمی لحاظ سے بہت زیادہ بلند کر دیا، چونکہ حضرت قرآن کی تفسیر میں اور احادیث شریف کے سمجھ بوجھ میں بہت اعلیٰ مقام رکھتے تھے. تو لہٰذا جو کشفی بنیادیں تھی حضرت مجد الثانی رحمۃ اللہ علیہ کی، ان کو علمی بنیادیں بہت زیادہ حاصل ہو گئی. حالانکہ حضرت خود بھی عالم تھے، مجد الثانی رحمۃ اللہ علیہ، لیکن کسبی علوم جو ہیں، مطلب ان کی اپنی ایک بات ہوتی ہے، بنیاد ہوتی ہے. تو حضرت کے پاس یہ چیز پوچھوں گی بہت زیادہ تھی، تو انہوں نے اس کی بنیادیں ماشاءاللہ مزید مضبوط کر دی. اس کے بعد پھر حضرت جو ہے نا، مطلب یہ حضرت کے جو ہے نا، وہ یہ ہوا کہ سید احمد شہید رحمۃ اللہ علیہ نے عملی طور پر ان چیزوں کو نافذ کر دیا، اور حضرت تھانوی رحمۃ اللہ علیہ نے کثیر التصنیف ہونے کے لحاظ سے مختلف شعبوں میں ان حضرات کے علم کو پھیلا دیا. تو یہ ہماری خوش قسمتی تھی کہ حضرت مجد الافسانی رحمۃ صاحب کے وقت سے جو مجددیت کا جو فیض ہے وہ ہندوستان کی طرف چلا گیا ہے، جس کی وجہ سے بنیادی کام یہاں پر ہوا. اور اس کی میں نے جو زبردست بہترین مظاہرہ جو دیکھا، وہ میں نے جرمنی میں دیکھا، کہ جہاں میں عربوں کے ساتھ بیٹھا ہوتا تھا، ان کے حلقوں میں بیٹھا ہوتا تھا، اور کسی بھی موضوع پہ وہ کام کرتے تھے، بات کرتے تھے. تو کسی وجہ سے جب ان کا آپس میں کوئی بات یعنی اختلافی ہو جاتی آپس میں، تو بہت سخت اختلاف کرتے، چہرے سرخ ہو جاتے، رگے تن جاتی، یعنی ایسا نظر آتا جیسے آپس میں لڑ پڑیں گے. تو اس وقت مجھے حضرت تھانوی صاحب کا کوئی ملفوظ یاد آ جاتا، بالکل اسی کے مطابق. تو میں ہاتھ بلند کر لیتا، کہتے ہیں اندی تعلیق. تو وہ حضرات مجھ سے پوچھتے کہ یہ کیا بات ہے. میں اپنے ٹوٹی پوٹی زبان میں حضرت کا ملفوظ کا ترجمہ ان کے سامنے پیش کرتا، اور ایسا ہوتا جیسے زخموں کے اوپر کوئی مرہم رکھتے ہیں، اور فوراً دونوں طرف کہتے ان دکھا کیا شیخ، اور بات ختم ہو جاتی. اور یہ کوئی ایک دن کی بات نہیں تھی، یعنی ہر ہفتے کوئی نہ کوئی اس قسم کی بات ہوتی تھی، دو یا تین دفعہ یا ایک دفعہ. تو ان حضرات کو یہ اندازہ ہو گیا کہ شاید میں کوئی بڑا لامہ ہوں جن کو ساری باتیں معلوم ہیں. تو مجھے شیخ شیخ کہنے لگے اور بہت قدر کرنے لگے، مشورے لینے لگے. پھر میں نے مناسب سمجھا کہ اب ان کو بات بتاؤں کہ نہیں، یہ میں نہیں ہوں، یہ کوئی اور ہے. تو میں نے ان سے کہا کہ مجھے بھی ذرا موقع دے تاکہ میں بھی کچھ بات کروں. کہ شیخ ہمارا تو خود دل چاہتا ہے کہ آپ سے کچھ سنیں، لیکن ہمارا قانون یہ ہے کہ بات عربی میں ہوگی. یعنی جو مطلب میرے ساتھ تو ان نے یہ معاہدہ کیا تھا نا کہ ہم عربی میں بات کریں گے تو آپ عربی جانتے ہیں اتنا کہ سمجھ لیتے ہیں، اور ہم انگریزی اتنا سمجھ لیتے ہیں تو آپ انگریزی میں بات کریں تو ہم اس کو سمجھنے کی کوشش کریں گے. اس طرح ہماری بات چلتی تھی آپس میں. لیکن اس دفعہ ان نے کہا کہ ہمارا قانون چونکہ یہ ہے کہ بولنے والا عربی میں بولے، تو یہ چونکہ آپ کے لیے مشکل ہے، آپ نے بات بتایا تھی بات، تو ایک اس کا کیا ہوگا. میں نے ان سے کہا کوئی بات نہیں، کوشش کر لوں گا، ٹوٹی پھوٹی عربی جتنی بھی ہو جاتی ہے میں اس میں بات کر لوں گا. انہوں نے کہا بس پھر تو بہت ٹھیک ہے. تو اس دفعہ میں نے تصوف کیا، انہوں نے بلکہ مجھ سے پوچھا کہ کس موضوع پہ بات کریں. میں نے کہا تصوف. تو اچھل پڑے، تصوف کس طرح بات کریں، کون سی بات کریں گے. تو میں نے کہا کہ ابھی بتاؤں یا بعد میں بتاؤں. کہتے اچھا ٹھیک ہے بس صحیح ہے. اس کے بعد انہیں اعلان کر دیا کہ شیخ شبیر انشاءاللہ تصوف کے اوپر بات کریں گے. یہ ان کے لیے ایک نیم موضوع تھا. تو اس پر انہوں نے ظاہر بڑی دلچسپی کا اظہار کیا، اور میرے خیال میں کچھ اور لوگ بھی جو سننے والے تھے آ گئے. اگلی دفعہ، اس دفعہ میں نے تقریباً 20 منٹ بیان کیا تھا تصوف کے اوپر، اور اس میں میں نے پہلے ہی یہی بات کی. میں نے کہا آپ حضرات سمجھتے ہیں شاید یہ میری باتیں ہیں، یہ میری بات ہی نہیں ہے. ہندوستان میں ایک عالم گزرے، ان کا نام تھا شیخ اشرف علی تھانوی رحمہ اللہ. یہ ان کی باتیں میں آپ کو بتا رہا ہوں، البتہ ترجمہ میں کرتا ہوں. تو ابو حمام وہاں ایک دہران یونیورسٹی کے پروفیسر تھے، ان دنوں مہمان آئے تھے. تو اس نے کہا نام انت صحیح، وہ کان عالم جید. وہ کہتے ہیں ہمیں یہ پتہ ہے کہ اصل علم آل ہند کے پاس ہے، یہ اصل بات ہے، یہ جو میں کہنا چاہتا تھا. کہتے ہیں یہ ہمیں بھی پتہ ہے کہ اصل علم آل ہند کے پاس ہے، ہمارے پاس سطحی علوم ہے. یہ کون کہہ رہا تھا؟ جو اس محفل کے سب سے بڑے سینئر آدمی جو ان میں سب سے زیادہ علم رکھنے والے تھے زیادہ، وہ بات کر رہے تھے کہ ہمیں بھی معلوم ہے. یہ وہ گواہی ہے کہ جس سے پتہ چلتا ہے کہ یہ علوم ہندوستان منتقل ہوئے ہیں، یہ علوم ہندوستان منتقل ہوئے. تو پھر ایسے ہوا کہ ان میں ماشاءاللہ جب 20 منٹ کی بات میں نے کی تو سب نے کہا شیخ اگر یہ تصوف ہے تو ہم سب صوفی ہیں. میں نے کہا بس ٹھیک ہے آپ صوفی. خیر اگلی دفعہ غالباً 2-3 ہفتے کے بعد پھر میں نے کہا کہ میں پھر بات کرنا چاہتا ہوں. انہوں نے کہا کس موضوع پر؟ میں نے کہا تقلید کے موضوع پر. تو یہ بھی ان کے لیے ٹچ موضوع تھا، لیکن بہرحال انہیں اجازت دی. میں نے اس دفعہ بھی تقریباً 20 منٹ ہی بات کی تقلید پر. اس کا فائدہ یہ ہوا تقریباً کچھ دنوں کے بعد ان کا جو صدر جلسہ تھے شیخ سمیر مودی، وہ صبح سویرے میرے پاس آئے، فجر کے نماز سے پہلے اور گھنٹی بجائی. میں نے کہا اس وقت کون آیا ہوا ہے؟ خیر انٹر کام پہ میں نے پوچھا, کہتے میں آپ کے ساتھ نماز پڑھنا چاہتا ہوں. میں نے کہا جی ٹھیک ہے یا بسم اللہ. سب اوپر آئے اور پھر ہم نے نماز پڑھی. پھر کہتے ہیں اصل میں اس لیے آیا تھا کہ آپ کے اس بیان سے میں بڑا متاثر ہوا تھا, میں بھی اب مقلد بننا چاہتا ہوں, تو آپ مجھے مشورہ دے, کیونکہ میں حنفی تو نہیں بن سکتا کیونکہ ہمارے پاس احناف کی کتابیں بھی نہیں ہیں اور احناف کے علماء بھی نہیں ہیں. وہ تھے فلسطین کے تھے لیکن پھر اردن میں تھے. میں نے کہا میں نے کہا تھا کہ سب حنفی بن جاؤ, کہتے نہیں. تو میں نے کہا اب بھی نہیں کیا تھا, یہ تو علاقائی چیز ہے. آپ کے ہاں چونکہ احناف کے علماء نہیں ہیں, احناف کی کتابیں نہیں ہیں, آپ کے ہاں چونکہ شوافی کی کتابیں بھی ہیں, شوافی کے علماء بھی ہیں, تو میرا مشورہ یہ ہے کہ آپ شافی مسلک اختیار کر لیں. تو اس کے بعد میں شافی مسلک اختیار کیا. الغرض یہ کہ ہمارے بزرگوں نے الحمدللہ جو ہمیں سکھایا اور جو بتایا ہے وہ بہت زیادہ اہم ہے. یہی بات ماشاءاللہ میں نے پھر مولانا صوفی اقبال صاحب رحمۃ اللہ علیہ کو اور مولانا فکر محمد صاحب ان کو بتایا کہ حضرت ہماری سستی کہ ہم نے اپنے علوم ان تک نہیں پہنچائے, اپنے بزرگوں کے علوم ان تک نہیں پہنچائے, یہ ہماری سستی ہے, ورنہ وہ تو تیار بیٹھے ہیں. تو ان نے اس کے ساتھ اتفاق کیا کہ ہم بالکل صحیح ہے. تو یہ جو حضرت کی جو کتاب ہے ابقات, پتہ نہیں کس کونے میں پڑی ہوئی تھی, شاید اس کے بارے میں بہت کم جاننے والے ہوں گے, لیکن اتنے زبردست کتاب ہے, اس کے اندر ایسے علوم ہیں اور ایسے اشکالات کے جوابات کے لیے بنیادیں ہیں کہ ہم تو صحیح بات ہے بڑے حیران ہوئے کہ ابھی تک اس کے بارے میں جانتے کیوں نہیں تھے. ہاں جی, اس طرح مجھے ثانی رحمۃ اللہ کے مکتوبات شریف میں جو علوم کے سمندر ہے اس کے بارے میں بھی ہمیں علم نہیں تھا. ہاں جی, شاہ اللہ رحمۃ اللہ علیہ کی جو کتابوں میں جو ماشاء اللہ علوم چھپے ہوئے ہیں اس کا بھی ہمیں علم نہیں تھا. تو افسوس آتا ہے کہ ہم لوگ ان چیزوں سے واقف کیوں نہیں ہے. اس وجہ سے الحمدللہ ہم نے سلسلہ شروع کیا ہے کہ ہفتے کے دن مثنوی شریف کا درس ہوتا ہے اور ویر کے دن سوالوں کے جوابات دیے جاتے ہیں تصوف سے متعلق, اور منگل کے دن عارفانہ کلام ہوتا ہے جو کہ مختر صاحب کا طریقہ تھا, اور بدھ کے دن حضرت مجدد صاحب رحمۃ اللہ کا, اور جمعرات کو یہی ہوتا ہے. شاہ اللہ رحمۃ اللہ علیہ کی کتاب مکمل ہو گئی ہے, وہ تو ہو چکی ہے, اور کاکا صاحب رحمۃ اللہ علیہ کا بھی. تو ابھی ہم آتے ہیں اس طرف. اصل میں چونکہ یہ ایک دفعہ پڑھی جا چکی ہے, اب دوبارہ اس نیت سے پڑھی جا رہی ہے کہ اس کو اس انداز میں لکھا جائے کہ آج کل کے دور کے لوگوں کے لیے مفید ہو, کیونکہ اس میں منطق, فلسفے اور اس قسم کی چیزیں کی مطلب بنیاد پر باتیں ہیں جو کہ عموماً عام لوگ نہیں جانتے اتنے زیادہ, تو ان کے جو اصطلاحات سے اسے واقف نہیں ہوتے تو ان چیزوں سے محروم رہ جاتے ہیں. اللہ کا شکر الحمدللہ کہ ہمارے ساتھیوں نے اس پہ محنت بھی کی اور واپس میں انہوں نے اس کے گروپ بھی بنائے ہیں, تو ان گروپوں میں پھر ڈسکس ہوتے ہیں اور جو چیزیں ہو چکی ہوتی ہیں اس کے اوپر پھر نوٹس کر لکھ کر مجھے بھیج دیتے ہیں. تو جیسے اس پر گزشتہ جن درسیں جو ہوئے ہیں اس میں کچھ نوٹس میرے پاس آ گئے ہیں آج, تو پہلے میں وہ سناتا ہوں تاکہ گزشتہ سے پیوستہ باتیں سمجھ میں آ جائے. السلام علیکم, حضرت یا قباد کے گزشتہ درس سے نوٹ کیے گئے کچھ متفرق پوائنٹس ہیں, اگر مناسب ہو تو نئی کتاب میں متعلق مضامین کے ساتھ ان کو شامل کر لیں. عارفین کے وجود کے اصلی اور عارضی یا نقلی ڈومینز میں فرق کا احساس وجداناً ہو جاتا ہے, وہ دنیا میں رہ کر اور یہاں پر اعمال میں منہمک رہ کر بھی اس کو اصلی نہیں سمجھتے. ان کی قلبی کیفیت کا کچھ اندازہ کرنا ہو تو ایک نئی نویلی دلہن کی مثال لے جس نے خوبصورت آرٹیفیشیل جیولری پہنی ہو, ارد گرد کے لوگ اس کو اصل سمجھ کر اس کی تعریف کر رہے ہوں لیکن خود دلہن کو دل میں ایک خاص عفت اور شرمندگی ہو رہی تھی کہ یہ تو اصل نہیں ہے. تو ہمارا جو ہے نا مطلب جو وجود ہے وہ ذلی ہے, یہ اصلی نہیں ہے. اصل وجود صرف اللہ جل شانہ کا ہے, لیکن چونکہ اس کا ڈومین مختلف ہے, متن جس کو ہم کہتے ہیں, اس وجہ سے ہم لوگ اس کا ادراک نہیں کر سکتے. कि वो कैसे हैं, मतलब इदराक नहीं कर सकते, बराबर वारा है। लिहाजा हम लोग अपनी बुनियाद पर सोचते हैं, जो हम कुछ देख रहे होते हैं मुशाहिदा। साइंस इस वजह से उन चीज़ों को जानता नहीं, यानी कि साइंस का तमाम इलम जो है वो मुशाहिदात और तजुर्बात पर है। तो जो चीज़ मुशाहिदे में नहीं हो तो साइंस उसको क्या डिस्क्राइब करे, कैसे मालूम करे, कैसे मतलब उसके बारे में जाने। ये मज़ाहरे उससे तो आगे होते हैं, अलबत्ता थोड़े से मिसालों के ज़रिए से उसको ज़रा करीब किया जा सकता है, जिससे थोड़ा थोड़ा सा फाहम नुमा चीज़ मिल जाती है। जैसे मैं आपको क्या बताऊँ, जैसे हदीस शरीफ में आते हैं, अंताबुदुल्ला का अन्न का तरा। तो इसमें ये तो नहीं है कि कोई अल्लाह तआला को देख सकता है, क्योंकि वो तो लन तरा नहीं, लेकिन अन्न का तरा ये बात तो है ना, कि जैसे आप उसको तो उसको देख रहा है, तो जैसे देख रहा है मतलब गोया कि देखने से जो हालत आप पर तारी हो सकती थी, उस हालत को अपनी अकली और कल्बी बसीरत के बुनियाद पर हासिल करें। समझ में आई ना बात, अकली और कल्बी बसीरत की बुनियाद पर वो कैफियत हासिल करे। ये दोनों चीज़ें जमा होनी चाहिए। आप हजरात, शायद मैं बारहा ये बातें बता चुका हूँ कि इंसान के जिस्म के अंदर तीन लताइफ है जो बहुत अहम है, बकौल शाह वली रहमतुल्लाह अलैह के। एक दिल है कल्ब, एक अकल है और एक नफ्स है। अक्ल को हज़रत क़ुव्वत आज़मा कहते हैं, आज़मा आज़मा नहीं वो मैदे के साथ अच्छा, और जो है ना मतलब ये है कि जो अकल कल्ब जो है कल्ब क़ुव्वत आज़मा कहते हैं, और जो अकल है वो असल में माशाल्लाह यानी क़ुव्वत इदराकिया है, और जो नफ्स है वो क़ुव्वत तबीयी है। तो ये तीनों चीज़ें इंसान के अंदर मौजूद है। तो फिर इसमें ये होता है कि दिल का ताल्लुक दोनों के साथ है, दिल का ताल्लुक दिमाग के साथ भी है, इसलिए दिलो दिमाग कहते हैं। हम कहते हैं दिलो दिमाग, मुहावरे में ये चीज़ मशहूर है दिलो दिमाग, और इसका ताल्लुक नफ्स के साथ भी है, तो कल्ब व जिगर कहलाता है। कल्ब व जिगर की ये खून कलेजा मुँह को आ गया, जब बहुत तकलीफ हो जाती है तो क्या कहते हैं, कलेजा मुंह को आ गया। तो शाहुल्लाह ने फरमाया कि ये जो नफ्स है उसका जो मरकज है वो जिगर है, नफ्स का जो मरकज है वो जिगर है। तो ये मतलब ये है कि कल्ब व जिगर, तो कल्ब दोनों के साथ शामिल है, यानी गोया कि सोचने के अमल में भी कल्ब शामिल है। क्यों, कुरान पाक में नहीं है वलम कुलूब उन लाइफ का होना बिहा, तो फकाहत की तरह इस नस्बत किस चीज़ की तरफ की गई, लालकुम ताकिलून भी है लेकिन लहुम कुलूबुन ला यफ़क़िलून बिहा, तो गोया दोनों चीज़ों का इसके साथ ताल्लुक है ना। तो गोया कि कल्ब जिगर इसका अमल के साथ ताल्लुक है, और दिल और दिमाग उसका सोचने के और फहम के साथ ताल्लुक है। तो ये बातें यहाँ पर मतलब हैं। तो इन चीज़ों की इदराक के साथ हम लोग फिर आगे जाते हैं। तो उसमें यह है कि ज़िल्ली वजूद और असली वजूद। ज़िल्ली वजूद हम ये कहते हैं कि अल्लाह जल्ल शानु ने तजल्ली वजूदी के साथ अदम से जो चीज़ें उस तजल्ली वजूदी के साथ उरूज कर गईं तो वो मौजूद हो गई। तो उनकी जो मौजूदगी है वो असल नहीं है, बल्कि वो इस असल वजूद की वजह से वजूद में आ गया है। लिहाजा वो असल वजूद पहले से मौजूद एक कदीम है, और ये हादिस है। तो ये जो हादिस चीज़ है ये क्या है, जुल्ली जुल्ली है। ये ऐसे जैसे अक्स होता है आईने के अंदर, तो आईने में जो अक्स है उस चीज़ की वजह से होता है, अगर वो चीज़ हटा दी जाए तो चीज़ आईने में अक्स नहीं रहेगा। हाँ जी, लेकिन बहरहाल उस अक्स का क्या असल वजूद के ऊपर कोई असर पड़ता है, उसको उस असल चीज़ का तो अक्स के ऊपर असर पड़ता है, लेकिन उस अक्स का मिसाल के तौर पर अक्स में गर्द गुबार आ रहा हो आईने में, तो क्या है उस आईने के गर्द गुबार के जो अक्स है उसके गर्द गुबार से क्या आईना गदला होता है, उस आईने के ऊपर कोई तब्दीली आती है? उसके ऊपर कोई तब्दीली नहीं आती। तो यही बात है कि अल्लाह जल्ल शानु तो हमारे तमाम चीज़ों में दखील है। हम कोई काम भी अल्लाह ताला के मर्ज़ी के बगैर नहीं कर सकते हैं। अल्लाह ही मौसर हकीकी है, अल्लाह ताला की ज़ात ही मौसर हकीकी है। इसलिए फरमाया कि मैं तुम्हारे रग जहाँ से भी ज़्यादा करीब हूँ, अकरब मिन हबलिल वरीद। हाँ जी, लेकिन इतना करीब होने के बावजूद भी हम ना उसको इस तरह टच कर सकते हैं, ना उसको देख सकते हैं, ना उसको इस तरह सुन सकते हैं। हाँ, उसकी वजह यह है कि वो डोमेन ही मुख्तलिफ है, डोमेन ही मुख्तलिफ है। हती कि जो वही भी आती थी तो उसके बारे में कुरान पाक में आता है कि या तो फरिश्ते की तरफ से या कोई और मतलब जाना वो यानी वो आता है निज़ाम। तो अब उसका मतलब यह है कि वरा अलहजाब, वरा अलहजाब वाली बात है कि वो जाना मतलब यह है कि बर रास्त इस तरह कोई नहीं मतलब अल्लाह ताला को सुन सकता और ना अल्लाह ताला को देख सकता है। मूसा अलैहिस्सलाम ने कहा भी कि अल्लाह मुझे फरमाए लन तरा नहीं हो सकता। तो फिर अल्लाह पाक ने हकीमाना जवाब पहले दिए, फिर हकीमाना फरमाया अच्छा मैं देखता हूँ, मैं तजल्ली इस पर डालता हूँ पहाड़ के ऊपर, अगर ये बर्दाश्त कर ले तो फिर तू भी कहना। हाँ जी, तो बस तजल्ली जुड़ा ली तो पहाड़ मूसा अलैहिस्सलाम बेहोश हो गए। हाँ जी, तो मतलब ये है कि ये अल्लाह जल्ला शानु, तो यहाँ पर ये है कि वो दुनिया में रहकर और यहाँ पर आमाल में मुनहमिक रहकर भी उसको असली नहीं समझते। इनको कलवी कैफियत का कुछ अंदाज़ा करना हो तो एक नई नवेल दुल्हन की मिसाल है जिसने खूबसूरत आर्टिफिशियल ज्वेलरी पहनी हो, इर्द गिर्द के लोग इसको असल समझ कर इसकी तारीफ़ कर रहे हों, लेकिन खुद दुल्हन को दिल में एक ख़ास खपत महसूस हो रही होती है कि यह तो असल नहीं है। मारिफत के मैदान में मिसालों के बारे में वजाहत वाले बयान में ये पैराग्राफ भी शामिल किया जा सकता है। कभी कभी ऐसा होता है कि किसी चीज़ की हकीकत के बारे में साइंस की दरियाफ्त, उस चीज़ के बारे में आवाम के अंदर पाए जाने वाले परसेप्शन यानी जो ख्याल होता है से मुख्तलिफ होती है, लेकिन मिसालों में उस साइंस हकीकत से कत नज़र करके उमूमी परसेप्शन को मद्दनज़र रखा जाता है। मसलन आईने की गुज़श्ता मिसाल में आईने को कयूम और उसमें नज़र आने वाले उकूस को जिलाल कहा गया। अगरचे साइंस के मुताबिक इमेज आईने में नहीं, अगर साइंस के मुताबिक इमेज आईने में नहीं बल्कि आंख की मदद से दिमाग के विजन सेंटर में बनता है, लेकिन चूंकि आईने में नजर आता है तो मिसाल में वही बताया गया है। और इसका फिक्र में भी मिसाल है, हाँ फिक्र में भी मिसाल है। मसलन फजर और मगरिब की नमाजों के औकात का तयन के लिए सूरज के तुलू गुरूब के औकात का मशाहदा दरकार होता है। यहाँ भी फुकहा एक्चुअल की जगह अपेरेंट सनसेट, जो असल गुरूब है उसकी बजाय जो ज़ाहरी गुरूब है उस पर फैसले करते हैं। और ज़ाहरी गुरूब कैसे होता है, वो असल में सूरज जब गुरूब हो रहता है तो रिफ्रैक्शन की वजह से, नताफ की वजह से वो सूरज ऊपर उठा हुआ नज़र आता है, लिहाजा उसकी वजह से देर से गायब होता है। और उस मतलब सुबह के वक्त तुलू जल्दी हो जाता है। तो अब साइंसदान साइंस के ऊपर तो इनको वो नहीं मुनासर रखा गया ना, तो जो नज़र आने वाले सूरज है उसके ऊपर फैसला है कि वहाँ तक आप नमाज पढ़ सकते हैं फजर की, और सूरज डूबने के साथ ही उस पर फैसला होता है कि मगरिब का वक्त दाखिल हो जाता है। तो इसका मतलब है कि इसमें असल की तरफ नहीं देखा जाता बल्कि जो नज़र आ रहा है उसके ऊपर फैसला है, क्योंकि असल तक सारे लोग पहुंच नहीं सकते और दीन को अल्लाह पाक ने आसान कर दिया है। हाँ जी, तो इस वजह से इसमें इश्कालात और ये तफसीलात नहीं होती। ड्राइविंग ट्रेनिंग सिमुलेटर की मिसाल के बाद पैराग्राफ का इजाफा किया जा सकता है। नज़र इनायत और तकवीन, ये हजरत ने बताई है। साइंसदानों के अंदर बर्थ ऑफ यूनिवर्स के बारे में मुख्तलिफ आरा पाए जाते हैं। अभी तक वो कायनात की तखलीक के प्रोसेस को ट्रिगर करने वाली चीज़ पर मुतफिक नहीं हो सके। इस हकीम वाली मिसाल में सूफिया किराम का स्टार्टिंग पॉइंट के बारे में राय का सुराग मिल सकता है, और वो ये कि फातिर यानी हकीम अपने अकली मालूमात जो उसके तख्त शऊर में मुशीदा है हर जिस लम्हे अपने नजर इनायत यानी अटेंशन मुर्तकिस करके नकली मालूमात यानी असमाय कोनिया हकाई के अमकानी को जिलाल की सूरत में विजुलाइज करता है, इसी लम्हे तहलीक वकी हो जाती है। असल में ये एक मिसाल बनाई गई है, मिसाल बनाई गई है कि कायनात कि तख्लीक कैसे हुई है। तो उसमें हज़रत ने एक मिसाल दी थी कि एक बहुत हकीम शख्स है जिसकी मल्टी डायमेंशनल सोच है, वो मतलब ये कि बहुत ज़हीन है, बहुत नफीस सोच वाला है, चीज़ों का इदराक करने वाला है, यानी बड़े शार्प माइंडेड का माइंड का है। وہ ان تمام چیزوں کے ساتھ وہ ایک خیالی دنیا بسا لیتا ہے, خیالی دنیا اپنے تصور میں بسا لیتا ہے, اور اس میں جنت بھی بنا لیتا ہے, اس میں دوزخ بھی بنا لیتا ہے, اس میں دنیا بھی بنا لیتا ہے, اس میں چیزیں بھی بنا لیتا ہے, اس میں حال احوال بھی بنا لیتے ہیں, وہ تمام چیزیں وہ جو ہے نا وہ تصوری تصور میں بنا لیتا ہے. مطلب انہوں نے مثال دی. اب یہ جو چیزیں انہوں نے بنائی ہیں اس کا حکیم صاحب کے ساتھ کیا تعلق ہے؟ اتنا تعلق ہے کہ حکیم اس کا قیوم ہے, یعنی اس نے اس کو مینٹین رکھا ہوا ہے. مثلا وہ شخص حکیم جو ہے وہ ذرہ بر بھی اگر کسی اور طرف خیال جائے گا, اس کا سوچے گا تو وہ چیزیں رہ سکتی ہیں, وہ چیزیں ختم ہو جائیں گی. تو اس کا مطلب اس کی مسلسل وہ توجہ ارتکاز یہ ثابت ہو گیا کہ اس کے بغیر وہ چیز رہ نہیں سکتی. تو اس لیے لا آیت الکرسی پڑھے نا, اللہ لا الہ الا هو الحی القیوم. ہاں جی آگے, ہاں سنتوں والا نوم نہ اس کو وہ لگتا ہے, مطلب یہاں جو کہ لگتا ہے نا جو ہے نا وہ سوتا ہے, کیونکہ کائنات کا قیوم کیا وہ ظاہر مطلب ہے کہ اگر ایسا ہو جاتا تو پھر تو کائنات چل ہی نہیں سکتی. یہ اتنی پریسیژن ہے کائنات کے اندر کہ آدمی حیران ہو جاتا ہے. آدمی کائنات کے پھیلاؤ میں غور کرے تو پاگل ہو جائے. اتنی بڑی بڑی چیزیں اور یہ اور وہ, پھر یہ اور پھر یہ, ہاں جی پاگل, اور باریکی میں جائے پھر پاگل ہو جائے. ہاں جی باریکی میں جائے کہ بھائی وہ جو ہے نا وہ ایٹم ہو, پھر اس کے ذرات ہو, پھر اس کے یہ ہو, پھر اس کے یہ ہو, پھر اس کے یہ, چلتے جائے چلتے جائے چلتے جائے تو آدمی پاگل ہو جائے کہ بھائی یہ کیا ہو رہا ہے, مطلب کس طرح ہے. تو اس کا مطلب یہ ہے کہ عمق میں بھی اور مطلب جو ہے نا جو ہے یعنی فراخی میں بھی وہ ہر چیز میں اللہ جل شانہ کی قدرتیں بکری ہوئی ہیں, مناظر موجود ہے. یہ سب اللہ تعالیٰ کے ارادے سے ہیں. تو وہ جس کو ہم کہتے ہیں خیال, خیال گویا کہ وہ ارادہ انسان تو اتنا کر سکتے ہیں کہ انسان تو اپنے ارادے سے خیال بنا سکتے ہیں نا, لیکن اللہ تعالیٰ تو ارادے سے چیزیں بنا لیتا ہے. کون سا آیت کریم ہے جو کن لہو کن فیکون؟ ہاں جی جس وقت وہ کہہ دے کہ کن تو بس ہو جاتی ہے وہ چیز. تو اللہ تعالیٰ کے لیے تو اس قسم کی ضرورت نہیں ہوتی, وہ تو جب کن کہہ دیتا ہے تو امر کن, کن سے ہی تو کائنات ہے, تکوین ہے. تو اس کا مطلب ہے کہ وہ جیسے جس کو ہم خیالات عام آدمی کا کہتے ہیں, وہ خیالات جو ہوتے ہیں وہ ارادے ہیں اللہ تعالیٰ کے, اللہ تعالیٰ کے لحاظ سے جب ہم دیکھیں تو اللہ تعالیٰ کے وہ ارادوں سے وہ ساری کائنات وہ بن جاتی ہے. تو ساری چیزیں اللہ کے ارادے سے قائم ہے, اللہ تعالیٰ کے ارادے سے پیدا ہوئے ہیں, اللہ تعالیٰ کے ارادے سے ختم ہوں گے. ہاں جی یہ بات مطلب یہ ہے. باقی جو اسباب اللہ نے بنائے ہیں وہ بھی تو اس کے بنائے ہوئے ہیں نا, وہ تو اس کے حساب سے مطلب وہ ساری چیزیں ہوتی ہیں. تو یہ ہے کہ اوپر کی مثالوں سے میں ڈرائیونگ سیمولیٹر حکیم کی خیالی سلطنت سے جب یہ معلوم ہوا کہ حق تعالیٰ کی ذات تک مشاہدے یا عقل کی رسائی ممکن نہیں, تو پھر صوفیاء کرام کی کوششوں مراقبات وغیرہ کا کیا مقصد ہے؟ اچھا یہ میرے خیال میں کچھ تھوڑا سا میں آگے چلا گیا ہوں. ہاں حکیم کے خیال کے ڈومین میں کسی بھی تصور سے پہلے جو وسعت ایکسپینشن پائی جاتی ہے, یہ بھی نہیں میرے خیال میں آگے چلا گیا ہوں. ہاں اس حکیم والی مثال میں صوفیاء کرام کا اسٹارٹنگ پوائنٹ کے بارے میں رائے کا سراغ مل سکتا ہے, اور وہ یہ کہ فاطر حکیم اپنے عقلی معلومات جو اس کے تخت شعور میں پوشیدہ ہے ہر جس لمحے اپنے نظر عنایت مرتکز کر کے ان عقلی معلومات اسماء کونیہ, معلومات اسماء کونیہ حقائق امکانیہ کو ظلال کی صورت میں ویژولائز کرتا ہے, اس لمحے تخلیق وقوع پذیر ہو جاتی ہے. حکیم کی مثال کے آخر میں اصطلاحات جو ہیں وہ وجود منبسط یا شخص اکبر. حکیم کے خیال کے ڈومین میں کسی بھی تصور سے پہلے جو وسعت یا ایکسپینشن پائی جاتی ہے اور جس وسعت میں اس کی خیالی سلطنت سماتی ہے اس کو وجود منبسط یا شخص اکبر کہا ہے. ہاں جی حضرت شاہ اللہ رحمۃ اللہ کے مطابق شخص اکبر میں انسانوں کے اندر پائے جانے والے تین لطائف عقل قلب اور نفس کے مانند یونیورسل لطائف پائے جاتے ہیں. ان میں ہر لطیفہ پوری کائنات کی ہر چھوٹی بڑی چیز میں جاری ساری ہوتے ہیں. مثلا ہم جسم انسانی میں بیرونی جراثیم بیکٹیریا کے مقابلے میں حیرت انگیز مربوط مدافعتی ڈیفنس نظام پر غور کرے, یا ٹوٹی ہڈی کے جڑنے کے بظاہر خودکار نظام پر ہر جگہ میں یونیورسل عقلی لطیفہ کار فرما نظر آتے. تدبیر والا, تدبیر یعنی چیزوں کی تدبیر جو کرتے ہیں مطلب جو ہے نا وہ, تو یہ تدبیر میں یہ والی بات ہے, کمال کی بات یہ ہے ہم لوگ تو صرف آبزرو کرتے ہیں نا, اللہ تعالیٰ تو پیدا فرماتے ہیں. میرے یہ ہڈی ٹوٹ گئی تھی, یہ مطلب جو ہے نا وہ کلائی کی, بڑی نازک جگہ ہے, اکثر صحیح نہیں جوڑتی, تو ڈاکٹر میرا ذہن بنا رہا تھا تو مجھے کہتے ہیں شاہ صاحب ہم تو اتنا کرتے ہیں کہ اس کو آمنے سامنے کر دیتے ہیں, پھر پلستر بنا لیتے چڑھا دیتے ہیں, ہم اس میں مزید کچھ نہیں کرتے, آگے کام سارا خدا تعالیٰ کا ہے. وہ اس کو آپس میں جوڑتے ہیں, کیسے جوڑتے ہیں اس کو پتا ہے. اور یہ بات بالکل صحیح ہے, یہ بات بالکل صحیح ہے. اس میں اور کیا کرتے ہیں ڈاکٹر صاحب, جب ہڈی کو آپس میں وہ ملا دیتے ہیں تو کیا کرتے ہیں, اور کچھ بھی نہیں کرتے, بس وہی پھر وہ خود بخود جو اس کے اپنے میں جو کنیکشن بنتا ہے اور چیز بنتی ہے اور ماس آتا ہے درمیان میں, وہ سارے کے سارا وہ خود بخود خودکار نظام ہے. اس طرح جو بیکٹیریا آ جائے اس کے پورے جو ڈیفنس سسٹم ہے وہ بھی ایک خودکار نظام ہے, وہ چل پڑتا ہے. بلکہ ڈاکٹر حضرات کہاں کس چیز سے پتہ چلتا ہے کہ انفیکشن ہے, وہ دیکھتے کہ جگہ گرم ہو, تو گرم کس وجہ سے ہے کہ وہاں ایمرجنسی ڈکلیئر ہوئی ہے نا, وہ پورے جو ہے نا وہ جو سارے وہ ڈیفنس سسٹم کے وہ جب وہ آ گئے اور وہ اپنا اپنا کام کر رہے ہیں, لڑائی ہوتی ہے. یہ پس کیا ہوتا ہے, درمیان میں لڑائی ہے, یہ جراثیم کے ساتھ جو لڑائی ہوتی ہے اس میں جو ہمارے خلیے تباہ ہوتے ہیں وہ پس کے شکل میں آتے ہیں. تو اب یہ جو چیز ہے مطلب یہ ہے کہ پورا ایک خودکار نظام ہے چل رہا ہے, تو ہم لوگ تو صرف یہ سرسری طور پہ دیکھ لیتے ہیں, ڈاکٹر لوگ بھی صرف آبزرو کر رہے ہیں نا, آبزرو ہی کر رہے ہوتے ہیں, اور کیا کر سکتے ہیں. اوپر کی مثالوں ڈرائیونگ سیمولیٹر حکیم کی خیال سلطنت سے جب معلوم ہوا کہ حق تعالیٰ کی ذات تک مشاہدے یا عقل کی رسائی ممکن نہیں, تو پھر صوفی اکرام کے کوش و مراقبات وغیرہ کا مقصد کیا ہے؟ تو صوفی اکرام کے مراقبات کا مقصد اصل کو سیمولیٹ کر کے ایک ایسی کیفیت حاصل کرنا ہوتا ہے جو اصل کو حاصل کرنے سے حاصل ہوتی. مثلا مراقبہ کیفیت احسان میں ایسی عبادت کی کوشش کی جاتی جو اللہ تعالیٰ کا مشاہدہ کرنے پر ادا ہوتی, اللہ تعالیٰ کے اس کوش کو ہی اصل کنسیڈر کر لیا جاتا ہے. دیکھو ابراہیم علیہ السلام سے فرمایا, یعنی دکھایا خواب میں کہ اسماعیل علیہ السلام کو قربان کرو, اسماعیل علیہ السلام سے پوچھا ابراہیم علیہ السلام میں نے ایسا خواب دیکھا, آپ کا کیا خیال ہے؟ تو اس نے کہا یا بابا جان آپ وہ کر گزریں جس کا آپ کو حکم ہے, آپ مجھے صابرین میں سے پائیں گے. اب دونوں سمجھ گئے کہ اس کا مطلب کیا ہے, اور وصیت بھی کی کہ آپ میں سر اون دے منہ مجھے لٹھا دیں اور اپنے آنکھوں پہ پٹی باندھ دیں اور تیز چوری سے مجھے ذبح کر تاکہ اللہ تعالیٰ کے حکم میں تاخیر نہ ہو جائے. یہ کام تھا حضرت ابراہیم علیہ السلام کا, اسماعیل علیہ السلام کا یہ کام ہو گیا. آگے پھر اللہ پاک کا کہا, اللہ نے پھر کیا کیا, جبرائیل علیہ السلام کو بڑے ایمرجنسی میں حکم دیا, سیدھے جاؤ جلدی جنت سے مینڈا لے کے اس کے سامنے ڈالنا ہے اور اسماعیل علیہ السلام کو ہٹانا ہے. جو جبرائیل علیہ السلام نے بڑے ایمرجنسی میں جو کام کیا ان میں سے ایک ہی بھی ہے. آج تو جنت سے مینڈے کو لا کر ابراہیم علیہ السلام کے سامنے ڈالو, اسماعیل علیہ السلام کو اٹھایا. اب ابراہیم علیہ السلام کی چوری چل نہیں رہی, پہلے اسماعیل علیہ السلام پہ نہیں چل رہی تھی, کیوں؟ چوری کو حکم تھا کہ نہیں چلنا. آج وہ چل نہیں رہی, ابراہیم علیہ السلام پریشان کی کیا وجہ, میں چوری بڑی تیز کی تھی, لیکن پھر چل پڑی تو ابراہیم علیہ سمجھ گئے کہ کام ہو گیا. تو آنکھیں کولی تو دیکھ کہ مینڈا ذبح ہے, اسماعیل علیہ السلام کھڑے. اب اس پر ابھی حیران ہے کہ وہی آ گئی, اے ابراہیم تو نے اپنا خواب سچا کر کے دکھا دیا, تو نے اپنا خواب سچا. اب ہوا نہیں ہے لیکن اللہ نے اس کو ایسا مان لیا جیسے کہ کر لیا. تو اسی طریقے سے ہمارے یہ کام ہے, اگر ہم اس طرح نماز پڑھیں جس طریقے سے ہم اللہ کو دیکھ رہے ہوں تو اللہ پاک اس کو اسی طریقے سے قبول فرمائے. کیوں؟ اللہ تعالیٰ کی اس بالکل اس حدیث شریف میں یہ سارا میسج موجود ہے, ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک. اگر تو دیکھ نہیں رہ سکتا, تو دیکھ نہیں رہا, تو وہ تو بے شک تجھے دیکھ رہا ہے. اب دیکھو اس کیفیت کو اصل کے طور پہ مان لیا ہے, اس کیفیت کو اصل کے طور پہ مان لیا ہے کہ اگر تو اس کو سیمولیٹ کر سکتا اور تو ایسا ہو جاتا کہ جیسے اصل ہوا ہے. لیکن اگر وہ تجھ سے نہیں ہوتا, کیونکہ اگر ولم تکن ترا اصل کی بنیاد پر ہوتا تو وہ تو ہو ہی نہیں رہا, تو یہ بات اس کا کوئی معنی نہ ہوتا. लेकिन नहीं, इल्लम तकुन तरा, अगर तू मतलब जो है ना उसको देखने, इसका मतलब है कि जो ये देखने का जो सिमुलेशन है अगर तुझसे नहीं हुआ आज, तो फिर ये बात तो जरूर है सेकंड डिग्री पर कि बेशक वो तुझे देख रहा है, बेशक वो तुझे देख रहा है, ये वाली बात है। तो जजाकुमुल्लाह मेरे साथी को कि अल्हम्दुलिल्लाह उन्होंने बड़े अच्छे नोट्स भेजे। अब इंशाल्लाह आगे मुजद्दद अल्फ़सानी रहमत सब के एक इस्तिलाह की तशरीह। हम जब ये कहते हैं कि जैद मौजूद है तो इस फिक्रे में मौजूद के लफ्ज के दो मतलब हो सकते हैं, यानी जैद मौजूद है खा कहीं पर मौजूद हो, जहन में हो या खारिज में हो। खारिज किसको कहते हैं, पहली दफा मैं कई बार बता चुका हूं कि खारिज का मतलब ये होता है कि जहन से बाहर, यानी एक्चुअल जिसको हम कहते हैं आमतौर पर, जहन को तो हम ख्याली कहते हैं ना कि ख्याली चीज, भाई ख्याली दुनिया में रहता है, लोग कहते हैं ना ख्याली दुनिया में रहता है आज। और खारिज मतलब जो जहन से खारिज मतलब जो एक्चुअल है, मसलन मैं ख्याली दुनिया में बादशाह बन गया और उस पर मैं खुश हूँ और ये और वो, तो ये तो एक वहमी चीज़ है, लेकिन मैं असल में बादशाह बनी हूँ तो खारिज में बादशाह हूँ, ये लोग मेरी बादशाही तस्लीम कर रहे हैं और सारा कुछ चल रहा है उसी तरीके। तो दो चीज़ें हैं कि या तो ये है कि जहन में हो या खारिज में हो, एक मतलब इसका ये भी हो सके, लेकिन आम तौर पर इस फिक्र को सुनकर आदमी का जहन उस मतलब की तरफ मुंतकिल नहीं होता जिसकी शहादत हर शख्स का विजदान दे सकता है। आखिर सोच कर कि जैद चूंकि हमारे ख्याल और दिमाग में मौजूद है, अगर कोई ये खबर दे यानी यही कह दे कि जैद मौजूद है तो क्या सुनने वाले से ही मतलब समझेंगे, मतलब मुझसे कोई पूछे यासर मौजूद है और मैं जैन में लाऊं यासर को, फिर कहते हम मौजूद है और वो इधर ना हो तो लोग उसको तस्लीम कर लेंगे, तो कहेंगे भाई आप क्या कर रहे हैं, कवार कर रहे हैं, मेरे साथ धोखा कर रहे हैं। हाँ जी, तो हालांकि मौजूदगी की एक सूरत वो भी है कि मेरे जहन में मौजूद है तो मौजूद तो है, लेकिन उसकी मौजूदगी को मैं अगर किसी को बताऊंगा तो हंस पड़ेंगे। अब अभी अभी गुजरा ये बात कि ख्याल इंसान की जो ख्याली कुव्वत से जो इंसान नक्शा बनाता है, तो इंसान के लिए तो ये है कि ख्याल, लेकिन अल्लाह ताला के लिए साथ क्योंकि इरादे के साथ होते हैं तो अल्लाह ताला के लिए वो बाकायदा वो खारिज में वो चीज़ें बन जाती हैं। अगर अल्लाह पाक का इरादा उसके साथ हो जाए वो तो खारिज में वो चीज़ बन जाती हैं, तो जो खारिज में चीज़ है उसका ख्याल वजूद के साथ क्या ताल्लुक हो सकता है, ठीक है ना, क्योंकि असल तो उसको कहेंगे जो बाहर मौजूद है ना, जो ख्याल में मौजूद है उसको तो असल नहीं कहते कोई, उसको जिल कहते हैं, क्या मतलब। तो अब ये जो बात है मतलब ये कि यही बात, या कोई ख्वाब देख रहा हो, कोई ख्वाब देख रहा हो, ख्वाब में जो है ना उसके बाकायदा पूरा एक निज़ाम वो देख रहा है कि बाग है, उसमें दरख्त हैं, उसमें पत्ते हैं, उसमें फ्रूट्स हैं, उसमें ये तमाम चीज़ें हैं। अब उसमें एक दरख्त को वो पिन पॉइंट करता है कि ये दरख्त मौजूद है, जिस तरह ये खारिज में बाकी दरख्त मौजूद है, तो ठीक है वो बात तो सही कर रहा है, लेकिन उस खारिज का ख्वाब से बाहर के खारिज के साथ कोई मुकाबला है, उसके साथ तो इसका कोई का मुकाबला नहीं, वो तो एक। तो हजरत मुजर साहब रहमतुल्लाह ने एक बात की है, वो सुभान अल्लाह, अगर ये मैं ये तदबीकी बात न करता तो क्या आपको ये बात समझ आती। हजरत फरमाते हैं अल्लाह ताला मौजूद है गए मगर कतअन बगैर किसी वजूद के मौजूद है। लोग कहते हैं क्या पहली बच भाई, अल्लाह ताला मौजूद है लेकिन बगैर किसी वजूद के मौजूद है। असल में बात ये की हजरत ने, इतनी सी बात है कि जिसको हम लोग वजूद समझते हैं, क्योंकि हम अपने डोमेन के अंदर बात कर सकते हैं, हम अपने मुद्दन के अंदर बात कर सकते हैं, जो चीज़ें हम जानते हैं उसके मुताबिक बात कर सकते हैं, तो जिसको हम वजूद कहते हैं उस वजूद के निज़ाम के साथ अल्लाह मौजूद नहीं है, क्योंकि अल्लाह ताला तो इससे पहले मौजूद है, बाकी चीज़ें तो अल्लाह ताला ने पैदा किए हैं, ये जो वजूद है तो अल्लाह ताला ने पैदा किया है, तो उसके साथ अल्लाह कैसे मौजूद हो सकते हैं, समझ में आ गई नहीं भाई। मैं आपको क्या बताऊं, मैं मौजूद हूं किस तरीके से मौजूद हूं, मेरे हड्डियां भी हैं, गोश्त भी है, खून भी है, ये भी है, वो भी है, रूह भी है, तमाम चीजें हैं, क्या अल्लाह ताला ऐसे मौजूद है, समझ आएगी बात, ये बिल्कुल गलत बात होगी ना। اب جو لوگ تصور کرتے ہیں کہ اللہ کا اس طرح ہی جسم ہے تو ان کا عقیدہ کیسا ہے؟ غلط ہے. اب سمجھ میں آ گئی نا بات؟ تجسم کا جو عقیدہ ہے اس طرح غلط ہے کہ جو مطلب کیونکہ اللہ جل شانہ موجود ہے اصل حقیقی معنوں میں, جس کو اللہ ہی جانتا ہے کہ کیسا ہے, کیونکہ ہم اس ڈومین میں ہے ہی نہیں. جو سیمولیٹر کی بات میں نے کی تھی, ڈرائیونگ سیمولیٹر کی جو بات کی تھی, اس میں جو ڈرائیور بیٹھا ہے وہ ایک اصل شخص ہے باقاعدہ, اور جو چلا رہا ہے وہ سافٹ ویئر چلا رہا ہے. وہ سافٹ ویئر کے اسکرین کے اوپر تمام چیزیں آ رہی, گاڑیاں بھی آ رہی ہیں, یہ بھی ہے وہ بھی ہے, اس کے سامنے باقاعدہ وہ اسکرین بھی آتا ہے, ونڈ اسکرین وہ آتا ہے, اور وہ ونڈ اسکرین کے سامنے ساری چیزوں کو دیکھتا ہے. اس سے باقاعدہ لیور کے ذریعے سے بچتا بچاتا بھی ہے, اسٹیئر موڑتا ہے تو اس سے وہ یعنی وہ ایکسیڈنٹ وغیرہ کا سے بھی اپنے آپ کو بچاتے ہیں. وہ ساری چیزیں ویڈیو گیمز آئے ہوئے ہیں آج کل, وہ بچے کھیلتے ہیں اس کو. ہاں جی, تو یہ ساری چیزیں جو ہیں مطلب یہ کہ ایک ویژول گیم ہے نا, تو وہ چیزیں نظر آتی ہے, لیکن جو اصل شخص جو کر رہا ہے کیا اس نظام کے اندر وہ موجود ہے؟ کیا وہ چیزیں اس تک رسائی کر سکتی ہیں جو کہ اس اسکرین کے اوپر ہو رہی ہیں؟ نہیں کر سکتے. تو اس طریقے سے ہم کہہ سکتے ہیں کہ وجود جو ہے وہ جو ڈومین چینج ہو گیا تو ساری چیزیں چینج ہو گئی, اس وجہ سے آپ اس کے بارے میں کچھ جان ہی نہیں سکتے کہ وہ کیسے ہے. کیوں؟ وہ آپ کے ڈومین سے باہر ہے, آپ کے ڈومین سے باہر ہے. یہی اصل میں تو مجھے صاحب رحمۃ اللہ نے جو فرمائے کہ اللہ تعالی موجود ہے مگر قطعاً بغیر کسی وجود کے موجود ہے, تو اس کا مطلب وہی ہے کہ نفس الامر اور واقعہ میں گو خدا موجود ہے, بلکہ نفس الامر اور واقعہ سچ پوچھ تو خدائی کا ذات کا نام ہے. اصل وجود تو وہی ہے, لیکن ذات حق نفس کلیہ اور وجود منبسط سے موصوف نہیں ہے. ذات حق جو ہے وجود منبسط جو اللہ نے میدان سجائے ہوا ہے وہ نہیں ہے. وجود منبسط تو نفس کلیہ ہے, مطلب اس کائنات ہے پورا, اللہ تعالیٰ تو وہی نہیں ہے, یا اس کے ذریعے سے نہیں ہے, یا اس کے ڈومین میں نہیں ہے. مطلب یہ کہ یہ ان کے آپس میں کوئی وہ نہیں ہے مناسبت, نفس کلیہ میں یا وجود منبسط جس کو کہتے ہیں اور اللہ تعالیٰ میں کوئی مناسبت نہیں ہے. ہاں البتہ وجود منبسط اور نفس کلیہ کی ہر چیز اللہ پاک کے ارادے سے ہے, ٹھیک ہے نا؟ اب یہی تنزیہ ہے, یہی تنزیہ. اللہ اکبر. یعنی بئی مانے وجود نہ خدا کی ذات کا عین ہو سکتا ہے اور نہ اس وجود کو خدا کی ذات کی زائد صفت قرار دیا جا سکتا ہے. ٹھیک, اس کی مثال کہ سونے والے کا مطلب کیا ہے کہ جن چیزوں کو وہ خواب میں موجود پا رہا ہے, جس قسم کا وجود خواب میں نظر آنے چیزوں کی طرف منسوب کر رہا ہے, اس وجود سے خود اس کی ذات متصف نہیں ہے اور وہ بغیر اس وجود کے موجود ہے. ہاں جی, یعنی اپنے خیال کے پیدا کردہ وجود سے خود سونے والے کا وجود متصف نہیں ہے. اس راک تالا بھی اپنے پیدا کردہ وجود کے ساتھ موجود نہیں ہے, کیونکہ وہ تو اس کا مخلوق ہے. تو اپنے مخلوق کے وجود کے ساتھ کیسے اللہ تعالیٰ موجود ہو سکتے ہیں؟ ہاں جی, بہرحال مجرد افسانی رحمۃ اللہ نے حق تعالیٰ کی طرف جس وجود کے انتصاب کا انکار کیا, اس سے مراد یہی مخلوق اور ابدائی وجود ہے. چونکہ عام بول چال میں وجود کے لفظ سے یہی مطلب سمجھا جاتا ہے, اس لیے خدا کی طرف وجود کے انتصاب ہی کو جائز نہیں سمجھتے, ورنہ اعوذ باللہ کیا اس کا مطلب ہو سکتا ہے خدا کی طرف چونکہ موجود کو منسوب نہیں, اس لیے گویا عدم کو اس کی طرف منسوب کر دیا جائے, کیونکہ دو ہی باتیں, یا موجود ہے یا عدم ہے. تو کیا جب وجود نہیں ہے تو بھائی یہ وجود و عدم اس ڈومین کے اعتبار سے ہیں, جو دوسرا ڈومین اس کے بارے میں تو ہم کچھ نہیں کہتے. ابھی سائنسدانوں کو سمجھ آ گئی تھوڑی تھوڑی, وہ انہوں نے کہا فریم آف ریفرنس. فریم آف ریفرنس کہتے ہیں نا, جب فریم آف ریفرنس چینج ہو جاتے کہتے سارے کنڈیشن چینج ہو جاتے. سمجھتے وہ بھی نہیں, سمجھ میں آپ کو بتاتا ہوں, لیکن بہرحال کچھ اشارے ان کو ملنے لگے. آئنسٹائن نے کیا کہا تھا؟ آئنسٹائن نے یہی تو کہا تھا کہ فریم آف ریفرنس چینج ہو جائے تو ساری چیزیں چینج ہو جائے گی. لائٹ, ویلاسٹی آف لائٹ کے اوپر اگر وہ کوئی چیز ہو تو وہ جو ہے نا وہ इसकी जो टाइम है वो भी चेंज हो गई, टाइम डायलेशन डायमेंशन मतलब जो है ना वो उसकी तमाम चीज़ें जो है ना चेंज हो जाएंगी। बल्कि किसी ने आइंस्टाइन से मौत से कुछ पहले पूछा था कि क्या मौत का अमल रुक सकता है, तो चूंकि मैंने आपको ना सारा तो कुछ तो नहीं समझते, सिर्फ थोड़ा थोड़ा समझने की कोशिश कर रहे हैं, तो उसने कहा अगर मुझे लाइट के फ्रेम ऑफ रेफरेंस में डाल दिया जाए तो ये अमल रुक सकता है, क्योंकि टाइम ज़ीरो हो जाएगा ना, तो फिर वो नहीं हो। बस यहाँ पर मार खा गया बेचारा। हाँ जी, तो ये बात है कि मतलब सिर्फ चंद इशाराती तौर पर कुछ न कुछ उनको बात समझ में आने लगी थी, लेकिन उसको पिक नहीं कर सके। ठीक है ना, ये वाली बात है। अल्लाह अकबर, चलो जी, मुझे आज एक बड़ी अजीब चीज़ आई है, वो भी आपके साथ शेयर कर लूँ। बस अल्लाह पाक ही वक्त पे भेजता है, अभी अभी पहुंची, गालिबन घंटा भी नहीं हुआ होगा, एक साथी ने भेजा है। चलो, उसमें एक बात की गई थी कि हकीम अख्तर साहब ने शाह अब्दुल गनी की तरफ कहा था कि जो है ना मतलब ये कि एक बुजुर्ग थे, उनसे एक बहुत बड़े आलम बैत हुए, तो बिल्कुल अनपढ़ थे, बिल्कुल अनपढ़ थे, तो सारे उलमा उसके मजाक उड़ाने लगे, देखो इतना बड़ा आलम है कैसे शख्स से बैत हुआ जो कि बिल्कुल अनपढ़ है। आपके पास है? अच्छा ठीक है, सही। इरशाद फरमाया, आजकल दरसी निज़ामी पढ़ने को काफ़ी समझते हो, अल्लाह की सोहबत को ज़रूरी नहीं समझते, उस वाक़े से सबक लें कि दरसी निज़ामी के बानी मुल्ला निज़ामुद्दीन रहमतुल्लाह अलैह, दरसी निज़ामी निज़ामुद्दीन जिन्होंने फ़तावा आलमगीर मुरतब की, उनको बादशाह आलमगीर रहमतुल्लाह फ़तावा आलमगीर लिखने के लिए 500 उलमा का अफसर मुकर्र किया था, 500 उलमा उनके मातख्त थे, लेकिन खुद जाकर बैत हुए शाह अब्दुल रज़ाक बानसवी रहमतुल्लाह अलैह से, जिनका कुरान शरीफ भी ख़त्म नहीं होता, लेकिन इल्म-ए-लदुनी हासिल था। ये वाक़ा मेरे शेख शाह अब्दुल अजीज़ साहब रहमत ने सुनाया था, मुल्ला निज़ामुद्दीन साहब रहमत के इनसे बैत होने पर लखनऊ के 500 उलमा ने मजाक उड़ाया और एतराज़ किया कि हज़रत इतने बड़े आलम होकर गैर आलम से बैत हो गए, तो फरमाया कि आप लोग नहीं जानते, हम किताबुल्लाह जानते हैं, वो अल्लाह को जानते हैं। यही जवाब हज़रत इमाम मोहम्मद बिन हम्बल रहमत से हमने दिया था, वो जाते थे बशर हाफ़ी रहमतुल्लाह अलैह के मजलिस में, तो बशर हाफ़ी रहमतुल्लाह भी अनपढ़ थे बिल्कुल, तो इनके बेटे ने पूछा हजरत से कि हजरत आप उनकी मजलिस में जाते जो कि बिल्कुल अनपढ़ है, आप तो खुद अल्लामा इमाम वक्त है। मैं बेटा हर एक अपने फ़ायदे के लिए काम करता है, मुझे ये फ़ायदा होता है कि जब उनके मजलिस में जाता हूँ तो मुझे अमल की तौफीक हो जाती है। बेटे को तो ये बताया, फिर किसी आलिम ने हजरत से पूछा कि हजरत ये क्या कर रहे हैं आप तो खुद इमाम वक्त है, उनके मजलिस में जाकर आपको क्या मिलता है? कहा भाई मैं ज़्यादा से ज़्यादा आलिम बिल कुरआन होऊंगा और वो आरिफ बिल्ला है, तो मैं क्यों उनके मजलिस में न जाऊं, वो आरिफ बिल्ला है। अच्छा खैर, ये नई बात है, तो हम वो अल्लाह को जानते लेकिन उलमा नहीं माने, तो हज़रत निज़ामुद्दीन शाह अब्दुल रज़ाक सलाम की खदमत में गए, इसके हज़रत लखनऊ के उलमा मुझ पर एतराज़ कर रहे हैं, आप मेरी इज्जत के लिए तशरीफ़ ले चले, मैं उनको आपकी तकरीर सुनाऊँगा। तो हज़रत 2 रकात पढ़कर बहुत रोए कि अल्लाह इतने बड़े आलम की इज़्ज़त का मसला है, لہٰذا مجھے بیان کرنے کی سعادت نصیب فرما دے، جس کا قرآن بھی ختم نہیں ہوا. وہ بالکل امید ہے. لکھنؤ تشریف لے گئے، اسٹیج پر بٹھائے گئے اور 500 علماء کے معذر میں حضرت شاہ صاحب نے تقریر شروع کی اور بخاری شریف کی حدیث بیان کی. اس کے بعد منطق و فلسفہ کے مسائل اور شیخ بولی سینا کی تحقیقات کے بیان کرنا شروع کیا. پھر ایسے دقیق اور غامض مضامین بیان کیے کہ شروع شروع میں تو علماء کچھ کچھ سمجھے، لیکن اس کے بعد بے ہوش ہو گئے. جب ہوش میں آئے تب حضرت نے جوش میں فرمایا، اے علماء کرام، آپ لوگوں نے الف باتا چھوٹے چھوٹے حرفوں میں پڑھایا اور اپنے ہاتھ کو دراز کر فرمایا، ہم کو اللہ نے اتنے اتنے بڑے حروف میں پڑھایا ہے. افسوس، لوگ اللہ والوں کو نہیں پہچانتے کہ ان کا کیا موقع ہے، ان کی صحبت سے کیا ملتا ہے. جس کو کسی اللہ والے کی صحبت مل جائے اس پر اللہ کا بہت بڑا احسان ہے، اور چاہے وہ بڑا عالم بھی نہ ہو لیکن اس سے لوگوں کو نفع زیادہ ہوگا. تو اصل بات میں اس لیے یہ کر رہا ہوں کہ دیکھیے، اصل علم تو اللہ کے پاس ہے. یہ ایک سبب آپ لوگوں نے دیکھ لیا، یعنی درس نظامی ایک سبب ہے، لیکن کیا اللہ تعالیٰ اسباب کا مکلف ہے؟ جب اللہ تعالیٰ کسی کو دینا چاہتا ہے تو کیا ضروری ہے کہ وہ خاص اسباب کے ذریعے سے دے گا؟ کسی اور ذریعے سے نہیں دے سکتا. جب اللہ تعالیٰ اس کو کسی اور ذریعے سے دینا چاہتا ہے، دے سکتا ہے، تو ظاہر ہے اگر اللہ تعالیٰ کسی کو دے دے تو سب کو ماننا پڑتا ہے. یہی بات حضرت شیخ نے بھی لکھی، شیخ الحدیث رحمۃ اللہ نے. یہ لکھنے والے کون ہیں؟ علماء ہیں. شیخ الحدیث رحمۃ اللہ بھی عالم ہے، حضرت نظام الدین رحمۃ اللہ بھی عالم تھے. تو شیخ رحمۃ اللہ علیہ نے لکھا ہے، وہ غالباً فضائل لا الہ الا اللہ کے فضائل میں لکھا ہے، کہ اس طرف ایک صاحب حضرت سے کسی بزرگ سے بیعت ہوئے، تو وہ مطلب یعنی ان پڑھ تھے، تو اس پر جو ہے نا مطلب یہ ہے کہ اس بزرگ سے اس بزرگ نے اس عالم سے کہا کہ آپ جو ہے نا لا الہ الا اللہ کا ذکر دیا اور فرمایا کہ اور کچھ نہیں کرنا سوائے فرض نماز کے، بس صرف ذکر کرنا ہے لا الہ الا اللہ. تو اس پر جو ہے نا وہ لوگ بڑے حیران ہوئے. حضرت تو خیر جو عالم تھے وہ تو سمجھ رہے تھے، لہٰذا اس کو تو کوئی مسئلہ نہیں تھا، لیکن قرآن کا درس وہ دیا کرتے تھے، ان کا قرآن کا درس بڑا مشہور تھا. وہ خیال رکھتے کہ شاید مجھے قرآن کے درس سے نہیں روکا ہے، تو درس جاری رکھا. حضرت کو اطلاع ہو گئی تو حضرت نے ان کو پیغام بھجوایا، بھائی قرآن کا درس بھی آج کل موقوف کر لو. اس پر جو ہے نا وہ حضرت کو، عالم کو تو مسئلہ نہیں ہوا لیکن لوگوں نے بڑا شور مچایا، اور یہاں تک کہا کہ عالم بھی زندیق ہے، اس کا پیر بھی زندیق ہے. اس طرح فتویٰ تو لوگ بہت جلدی دیتے ہیں نا. ہاں جی، عالم بھی زندیق ہے، پیر بھی زندیق ہے. خیر جو دونوں تھے وہ تو پرواہ نہیں کر رہے تھے. کچھ عرصہ کے بعد ان کو جو اثر ہونا تھا ہو گیا، تو پھر ان نے فرمایا کہ اب آپ درس دینا شروع کر لیں قرآن کا. اب جو قرآن کا درس دینا شروع کیا تو حضرت فرما رہے تھے، وہ عالم خود، کہ پہلے میں جب درس دیتا تو جو میں نے پڑھا ہوا تھا وہ پڑھاتا تھا. علماء تیاری کرتے ہیں، کتاب دیکھتے ہیں، اور جمعہ کے لیے بھی تیار کتاب دیکھتے ہیں، باقی تمام چیزوں کی وہ کتاب دیکھتے ہیں نا، وہ اپنے علم کو مستحضر کرتے ہیں، پھر وہ مطلب بیان کر سکتے ہیں، پھر پڑھا سکتے ہیں، ٹھیک ہے نا، یہی ہوتا ہے نا. تو کیا فرمایا کہ میں پہلے وہی پڑھاتا تھا جو میں پڑھ چکا ہوتا تھا، اب جب میں نے قرآن کھولا تو ایک ایک گھر کے پیچھے علوم کے سمندر نظر آ رہے تھے. تو کون سی چیز تھی اور کہاں سے آ گئی؟ اس کو علم لدنی کہتے ہیں، اور یہ علم لدنی کا مطلب کہاں سے نکلا ہے آپ کو پتا ہے؟ موسیٰ علیہ السلام کو جب بھیجا گیا تھا. ہاں جی، تو یہ جو ہے نا مطلب اللہ پاک جب بعض حضرات کو علوم دے دیتے ہیں اپنی طرف سے، ملدن کا آج اپنی طرف سے دیتے ہیں، تو اس کے بعد پھر وہ تمام اسباب ختم ہو جاتے ہیں، کل عدم ہو جاتے ہیں، پھر وہ اسباب کی بات نہیں ہوتی، پھر اللہ تعالیٰ کی ام کن کے ذریعے سے ملتا ہے. تو جب مل جاتا ہے تو اس کا کوئی انتہا نہیں ہوتی. تو یہاں پر بھی وہی والی بات. اچھا، ورنہ الیاس بل اس کا مطلب خدا کو چونکہ طرف چونکہ وجود کو منسوب نہیں کر، اس لیے گویا عدم اس کی طرف منسوب، یعنی جب وجود نہیں تو گویا معدوم ہے. حد قطعا حضرت مجسب کا مطلب نہیں، بلکہ مطلب ان کا وہی ہے کہ عام طور پر وجود کے لفظ سے جو معنی سمجھے جاتے ہیں، بئی معنی وجود کا انتصاب خدا کی طرف درست نہیں ہوگا. اب شاہ اللہ رحمت صاحب کی ایک اصطلاح کی تشریح، فلاں چیز خارج میں موجود ہے. ہم نے کہا نا کہ حضرت چونکہ علمی ذوق رکھتے تھے، اور علمی ذوق میں پھر علمی مجبوریاں بھی جانتے تھے کہ لوگوں کی علمی مجبوریاں کیا ہوتی ہیں. तो आलिम और उम्मी का फ़र्क भी जानते थे। हाँ जी, तो हज़रत ने फरमाया इसके भी दो माने हो सकते हैं, यानी जहन में वो चीज़ मौजूद नहीं है, बस इसी कदर मकसूद हो, यानी जहनी चीज़ नहीं है, ख्याली चीज़ नहीं है, असल में वो एक एक चोल मौजूद है, यानी हमारे लिहाज से एक चोल, हमारे लिहाज से एक चोल मौजूद है। बाकी इसके बाद ये सवाल कि फिर किस मतलब किस ज़र्फ़ में मौजूद है, इसको मबहम छोड़ दिया जाए, अवाम के सामने ना बयान किया जाए, लेकिन खारिज में मौजूद होने की या इबहामी ताबीर, ऐसी ताबीर एक अवाम का जहन इस माने की तरफ मुश्किली से मुंतकिल हो सकता है। और दूसरा मतलब खारिज में वजूद होने का लिया जाता है कि जैसे खारिज में दूसरी पाई जाने वाली चीज़ें मौजूद है, इस तरह वो भी मौजूद है। गोया खारिज के लफ्ज़ से मुराद इस मौका पर नफ्स कुलिया है, नफ्स कुलिया कायनात को कहते हैं ना, कुल नफ्स कुलिया, यानी वही नफ्स कुलिया तमाम खारजी हकायक जिसके मज़ाहिर हैं, ज़ाहिर कबई माना हज़रत हक सुबहान तआला की मुतालिक नहीं कहना दुरुस्त हो सकता है कि खारज मौजूद है, उन्हें उसकी ज़ात को खारज ही करार दिया जा सकता है, क्योंकि डोमेन जो नफ्स कुलिया का है वो अल्लाह का नहीं है। लेकिन खारज में मौजूद है का मतलब फिर क्या होगा, इसको आवाम को समझा सकते हैं, आवाम कोई चीज़ नहीं समझाई जा सकती। अफजल मुहक्कीकीन यानी हज़रत शाह ने किताब लम्आत में जो ये काम फरमाया कि अव्वल यानी ज़ात हक और अकल दोम और वजूद मुनबसित तीन, इन तीनों के मुतालिक ये कहना दुरुस्त न होगा कि वो खारिज में पाए जाते हैं, अलबत्ता इंसानी अकल को आराम रसानी और सुकून बख्शने के लिए इस किस्म की बातों की इजाज़त इस तरह दे दी जाती है जैसे शरीयत में बहुत से मसाइल के मुतालिक रुख्सतें बनज़र सहूलत अता की गई हैं। मतलब कुछ चीज़ें ऐसी होती हैं इज्तिहादी तौर पर कि उनकी इजाज़त होती है, उसकी वजह यह है कि बग़ैर उसके लोगों के लिए दिन पर चलना मुश्किल हो जाता है, तो ये इजाज़तें रुख्सतें दी जाती हैं। यही मैंने आपको बताया, जैसे सूरज ग़ुरूब और तुलू वाली जो मैंने अभी मुशाहदा आपको बताया, तो एक चोल तो नहीं है ना, तो अब उसमें रुख्सत दी गई है कि ठीक है वो जो असल जो नज़र आते हैं उसी पे फैसला करो। बहरहाल अव्वल ताला यानी हक ताला के मुतालिक अकल का ये तस्वर करना कि वो खारिज में मौजूद है, इसकी इजाज़त महज इसलिए दी गई है कि ज़्यादा तशवीश में खाम खाम मुबतला ना हो, गोया इसको अकली इस्तराहत में शुमार करना चाहिए। ये इसी किस्म की बात है कि खुदा को समीअ व बसीर कहने की इजाज़त शरीयत ने दे रखी है। इस मुकाम पर शाह साहब रहमतुल्लाह ने और भी जो कुछ उसके बाद लिखा, हासिल इसका ये कि आदमी की अकल इन्हीं तीन बातों का तस्वर कर सके, यानी हस्ती के मौजूदा मसा और मतन में किस चीज़ के मुतालिक ये सोचे कि उस मतन में मौजूद है, या ये सोचे कि इस मतन की चीज़ों में जिस मतन और मकाम की चीज़ें जिल और साय अक्स होने की नस्बत रखती है, मसलन जहन और ख्याल का जो हाल है इसमें वो चीज़ पाई जाती है, यानी या जहनी तौर पर मौजूद है खारिज में मौजूद है, दो बातें हो सकती है, और तीसरी बात है उसकी मौजूद नहीं है, मुमतनात जिसको हम कहते हैं। हाँ जी, अच्छा, मसलन ऐसी दो चीज़ जिनमें एक दूसरे के नकीज़ व ज़िद हो, इसके मुतालिक ये सोचना कि वो इकट्ठे होकर पाए जाते हैं, एक का एक चीज़ सफ़ेद भी हो और एक चीज़ सिया भी हो एक वक्त, तो हो सकता है नहीं हो सकता, तो ये मुमतनात में से। हाँ जी, बारह आमतौर पर उकूल अम्मा की इदराकी याफ्त इन्हीं तीन बातों तक महदूद है, बाकी चौथी बात यानी किसी ऐसी हस्ती का तस्वर करना कि इसके अतबार से खारजी मुतन में पाई जाने वाली चीज़ें जिल और सह होने की हैसियत रखते हों, यानी इस हस्ती बरतर से इनकी वही नस्बत जो हमारे ख्यालात को हमसे है, उकूल आमा की रसाई वजूद किस नोयत तक नहीं है, इसके मुतालिक वो अपने अंदर किसी किस्म का ख्याल नहीं रखते, ज़ाहिर उनको इस चीज़ का तजर्बा ही नहीं है, मुशाहदा भी नहीं है। ज़ाहिर है कि ऐसी सूरत में अकल यानी उकूल आमा के लिए चारकारी इसके सिवा और क्या है कि अव्वल ताला यानी हक ताला के मुतालिक वो तसव्वुर करे और कहे कि वो खारिज में मौजूद है, क्योंकि अगर वो ये नहीं करेंगे तो गोया उसके माने हो कि हक ताला के वजूद या तो मुमतनात के मद में शुमार कर लें, इनका पाया जाना मुमकिन नहीं, और दूसरे इसके शुमार या फिर खुदा के वजूद को एक किस्म का ख्याली एतबारी वजूद मान लें, क्योंकि इनके नज़दीक चीज़ें खारिज में पाई जाती है जहन में, या इनका पाया जाना नामुमकिन होता है। इन्हीं तीन शिकों में से एक शिक से इसका ताल्लुक होता है, फिर जब खारिज है से खुदा के वजूद का ताल्लुक इनके नज़दीक यही समझा जाए कि बाकी न रहा, तो कुली भी बात है कि इसको बाकी मंद दो शिकों में यानी मुमतनात या ख्याली जहनी वजूदात में से किसी एक शिक के ज़िल में दाखिल करना होगा, जिसके बाद अलयाज़ुल बिल्ला आदमी जहल के जिस खंदक में गिर जाएगा, क्या वो पूछने की बात है। हाँ जी, बस अवाम के लिए चारकार इसके सवार कुछ नहीं कि हक तला के मुतालिक यही है कि तरह के खारिज में मौजूद है, मगर इसी के साथ इसमें इतना इजाफा ज़रूर किया जाए कि खारिज में गो खुदा भी मौजूद है लेकिन उस रंग में मौजूद नहीं है जिस रंग में आम खारजी और एयानी हकायक पाए जाते हैं। ये बात मतलब जरूर, क्योंकि अल्लाह जल्ल शानू का इदराक कामिल करना हकीकत कुन जिसको हम कहते हैं कुन ज़ात, ये क़यामत में भी नहीं हो सकता जजाय के यहाँ पर हो जाए। कुन ज़ात के बारे में उलमा मशाइख फरमाते कि क़यामत में भी नहीं हो सकता, क्योंकि अल्लाह जल्ल शानू के मतलब ज़ाहिर है कि जो हकीकत है उस तक रसाई का हमारे पास कोई सोर्स ही नहीं है। उसकी वजूद, उसकी वजह यह है कि हम अल्लाह पाक के मखलूक हैं, तो मखलूक ऐसे होते हैं जैसे किसी का ख्याल हो, तो जैसे ख्याल मुझे नहीं देख सकता तो मखलूक भी अल्लाह ताला को नहीं देख सकते। हाँ, अल्लाह ताला जिस तरह अपने आप को दिखाना चाहे उसी अंदाज में दिखा देंगे, मतलब जो अल्लाह ताला का मतलब निज़ाम होगा वो दिखाने का, यानी अल्लाह पाक की रोयत बारी ताला, उसका तो हमारे यकीन है कि रोयत रोयत होगा, लेकिन वो कैसे होगा उसके बारे में हम कुछ नहीं कह सकते। रोयत बारी ताला, हाँ अलबत्ता होगा, बिल्कुल यकीनी होगा, यानी सब लोग जानेंगे कि अल्लाह पाक है, लेकिन यह है कि कैसे होगा वो कनाजात जिसको हम कहते हैं वो चीज़ हकीकत मतलब जो नहीं पाई जा सकती। लेकिन सर अच्छा, और ये उसी किस्म की बात हुई जैसे अख्तरा की तरफ कमाला, तो इस्फात का इंतसाब जब किया जाए तो उसके साथ साथ ये भी लोग कहते चले जाए कि ले सके मिसली शैन, उसकी तरह कोई नहीं है। और इस सूरत में खुदा के मुतालिक ये कहना कि वो खारिज में वजूद है, सच पूछो कि इसका मालिकार यही हुआ कि याफ्त और ताकुब में वही टीट असल और वाकई हकीकत है। मतलब ये हुआ कि अवाम के साथ कहते कल्ले मुन्ना से बेकदर उकूलहम, लोगों के साथ उनकी अक्लों के बराबर बात करो, यानी अल्लाह फरमाते हैं ना, तो लिहाजा हम तो यही करेंगे लोगों के अक्लों के मुताबिक बात कर लें, लेकिन हकीकत क्या है वो तो किसी आलम को भी पता नहीं, किसी आलम को भी पता नहीं। क्यों, वजह क्या है कि अल्लाह ताला की जात का जो याफ्त है वो वजूद ही मुनबसित से आगे कुछ भी नहीं मालूम हो सकता, वजूद मुनबसित आखिरी बाउंड्री है जहाँ तक रसाई हो सकती है, उससे आगे कुछ भी नहीं है, मतलब रसाई हो सकती है। हाँ जी, तो ये मतलब जब ये वाली बात है तो आवाम तो चूंकि इसको जानते नहीं, तो आवाम कहते हैं हाँ, उनको कह दो कि हाँ अल्लाह मौजूद है, खारिज में मौजूद है, लेकिन इस तरह नहीं जिस तरह बाकी चीज़ें मौजूद हैं। और ये मेरे ख्याल में हमारे तमाम उलमा कहते हैं, यानी उसमें कोई ऐसी बात नहीं है, नई बात नहीं है, क्योंकि हमारे तमाम उलमा जो कहते हैं कि अल्लाह की ज़ात वराउल वरा है, मतलब ये कि उस तक पहुंचना ऐसा नहीं जैसे बाकी चीज़ों तक हम पहुंचते हैं, कुरब उसका है लेकिन उस कुरब का माना ये नहीं है जिस तरह बाकी लोगों का बाकी चीज़ों का कुरब है, मैयत उसकी है लेकिन जैसे उसकी शान है वैसे मानना होगा, क्योंकि वो मैयत इस तरह नहीं जैसे हमारे साथ दूसरी चीज़ों की मैयत है। समझ में आ गई बात, क्योंकि मुअत्तन मुख्तलिफ है, डोमेन मुख्तलिफ है, तो ये वाली बात है, तो इस तरह उलमाए किराम कहते हैं और मशाइख भी इस तरह कहते हैं, तो हमें भी इस तरह कहना होगा। मसला तुहीद के मुतालिक मुख्तलिफ नज़रियात और मसालिक, तमाम अरबाब कशफ वजदान और मुशाहद और इरफान वालों का इतफाक़ी मसला है कि जिसकी तायद वो अकली दलाइल और नकली करान भी पेश करते हैं कि कायनात की सारी कसरतें बशिकल जमादात व नबातात हैवानात व इंसान उलवियात व सफलियात वगैरह जो नज़र आ रही उनका कयूम एक वाहिद शख्स है, शख्सी वजूद है। अब देख लें तमाम चीज़ों का, शाह फरमाते साइंसदानों को ये बात समझ में नहीं आती कि तमाम चीज़ों का कयूम एक कैसे हो सकता है, वो जुज़ियात में जाते हैं कुलियात में नहीं जा सकते। हाँ जी, तो ये जो है ना मतलब ये है कि वो उसको इस वजह से उनको इसका याफ्त नहीं होता, वो इसमें परेशान नजर आते हैं कि सारी चीज़ों को बेक वक्त सा एक शख्सी वजूद कैसे जो है ना वो कर सकता है, तो उनको ये बात समझ में नहीं आ सकती। लेकिन इस इतफाक़ी फैसले के बाद फिर इनमें मुख्तलिफ तबकात पैदा हो गए, जिसमें एक ग्रोह तो वो है वजूदी वजूदिया ऐनिया, जो वजूद मुनबसित ही में फानी और गुम होकर रह गए, यानी उनकी पहुंच तो चूंकि मैंने अभी बताया ना वजूद मुनबसित तक ही है ना, उससे आगे तो पहुंच है ही नहीं। हाँ जी, तो उसमें ही गुम हो गए, उन्होंने बस उसको ही, वो कहा इसी ग्रोह को वजूदिया ऐनिया के नाम से लोग मौसूम करते, राम सूफिया में ज्यादा तादाद इन्हीं लोगों की है। हाँ जी, मतलब यह है कि वजूद मुनबसित तो ज़ाहिर मतलब है कि हम उसका हिस्सा है, तो वो मतलब यह है कि वो इसमें इत्तेहाद और ये तमाम चीज़ें मतलब आ गई। हालांकि अल्लाह जल्ल शानू के साथ इत्तेहाद भी है, मग़ायरत भी है, बिल्कुल ऐसे ही जैसे कि वो सिमुलेटर वाली बात की कि जैसे वो इधर मतलब जो है ना वो मोड़ता है तो उधर वो चीज़ें भी मुड़ जाती है, तो ये इत्तेहाद है, ये इत्तेहाद है। लेकिन मग़ायरत ऐसी है कि उस चीज़ का इस पर कोई असर नहीं होता, यानी इस तरफ से तो इत्तेहाद, इस तरफ से मग़ायरत है, मतलब वहां से कुछ भी असर इसके ऊपर नहीं जाता। तो इसका ये मतलब ये जो बात है कि मतलब वजूद मुनबसित वो तो ज़ाहिर मतलब है कि हमारे यानी चूंकि हम उस निज़ाम के साथ हैं तो लिहाजा वो लोग तो वजूद मुनबसित में गुम हो गए। दूसरा तबका इन्हीं के मुकाबले में उन लोग का है जिन्हें वजूदिया विराइया कहते हैं, कि मलक़ब से अलावा वजूद मुनबसित के इनके नज़र लाहूत यानी ज़ात हक पर भी रहती है, निस कायनाती कसरत व लाहूत के में महल व मुकाम यानी मुअत्तन व ज़र्फ़ वजूद का फ़र्क भी इससे भी गाफिल नहीं होते हैं। दुनिया के तमाम अरबाब मज़ाहब व अदियान का जो इस पर इतफाक़ है कि तला की ज़ात पाक हवादिस से मुतसिफ़ नहीं हो सकती, यानी हादिसा जैसे वो एक्सीडेंट हो जाए वो उसमें सॉफ्टवेयर में तो क्या उसका जो है उसके ऊपर कोई असर होगा? उसके ऊपर तो कोई असर नहीं हो गया भाई, गाड़ी तबाह हो जाएगी लेकिन उसको क्या होगा? हाँ जी, उसको तो कुछ भी नहीं होगा। हाँ जी, इसको अभी अपनी तायद में पेश करते हैं। और नकल किताब सुन्नत कुरान हदीस में अख्तला की तंजीह तकदीस के मुताबिक जो जखीरे पाए जाते हैं इससे भी अपनी सियाफ तो फैसले की तस्हीह करते रहते हैं। फिर अल्लाह ताला की तरफ से जो रोशनी को मैसर आती है, रोशनी उसको खालिस लाहूत में फना कर देती है। ये इनकी राह, ये इनका मसलक है, यानी अल्लाह में फना फिल्ला जिसको हम कहते हैं, फना फिल्ला का मरतबा हासिल कर लेते हैं। फना फिल्ला में इंसान अपने आप को गुम कर लेता है, लिहाजा खुद इंसान को अपना आप भी नज़र नहीं आता, दूसरी चीज़ें भी नज़र नहीं आती। तो ये इसकी मिसाल ऐसी है जैसे सूरज की रोशनी में सितारे नज़र नहीं आते, सूरज की रोशनी में सितारे नज़र नहीं आते, तो इसको कहते हैं वहदत शहूद। सूरज की रोशनी में सितारे नज़र नहीं आते, इसको क्या कहते हैं? वहदत शहूद, यानी शहूद सिर्फ एक का है, बाकी चीज़ें नज़र नहीं आती, उसका इलम नहीं है। और जिस वक्त इलम आ जाता है वापस, तो फिर ये क्या होता है? फिर ये होता है कि ये माशाल्लाह मुहक्किक हो जाता है, उसके बाद उसको असल में तो एक ही नज़र आता है लेकिन जिल के तौर पर सारे नज़र आते हैं, असल में तो एक नज़र आते हैं, जैसे अभी यहाँ पर हुआ है ना, असल में एक ही नज़र आता है लेकिन जिल के तौर पर सारे नज़र आते हैं, खुद अपने आप भी नज़र आता है, कुरान भी नज़र आता है, शरीयत भी नज़र आता है, हुकूक भी नज़र आते हैं और उसके मुताबिक पर अमल भी करते हैं, ठीक है ना। और अगर किसी को कुछ भी नज़र ना आए तो अमल कैसे करेंगे? वो तो खैर मुकल्लफ हो गया, हज़ार मतलब कि अमल कैसे करेंगे? हाँ जी, तो ये जो बात है कि इस ग्रोह में उन लोगों में जो शहूदिया जुल्लिया के नाम से मौसूम है, इन दोनों में तहकीकी नुक्ता नज़र से अगर देखा तो किसी किस्म का वाक़ इख्तलाफ नज़र नहीं आता। अलबत्ता सूफिया के इन दोनों तबकात से जिन लोगों का ताल्लुक है, चूंकि इनके मकामात मुख्तलिफ है, वो लाहौर तक पहुँचने में राहों का इख्तलाफ है, इस वजह से दोनों की ताबीरों में इख्तलाफ ज़रूर पैदा हो गया है, लेकिन ये ताबीरों का इख्तलाफ है न कि वाक़ और हकीकत का। मतलब एक इनमें कुछ हज़रात तो ऐसे हैं जिनकी निगाह लाऊत ज़ात हक में कुछ इस तरह डूब जाती है कि आलम यानी खुदा के सिवा जो कुछ भी है सब उनकी नज़रों से उजल हो जाता है। इन्नी वजह तो वजह लजी फतर समावत और धानीफ वमशी, ये किसका वक़ौल है? इब्राहिम अलैहिस्सलाम का, तो हक भी अदा किया ना इस कौल का। हाँ जी, ये जबाल का फरिश्ता आ गया लेकिन वो ना वो क्या वक्त आग बुझाने वाला आ गया, उसने कहा कि मैं इस वो बारिश बरसा के ख़त्म कर सकता हूँ, क्या खुद आया हो? अल्लाह पाक ने भेजा है। नहीं कहा मैं खुद आपको, नहीं भाई मुझे ज़रूरत नहीं है, मुझे ज़रूरत नहीं है। कहते हैं इस ज़ात के जलाल व जमाल के मुशाहदे मुस्तगरक हो जाते हैं, जिसके सिवा उन्हें कोई दूसरी चीज़ नज़र नहीं आती। उनका यह हाल ही ऐसा है कि इसके बाद अगर वो कहते हैं चीख उठे कि हस्ती के दायरे में खुदा के सिवा और कुछ नहीं है, तो अपने हाल के मुताबिक उनको ये कहने का हक है। इनका मकसद ये नहीं होता कि लाहूत इन खुदा ही सब कुछ है और वही हर चीज़ का ऐन है, या हर चीज़ बिजनसी वही है, और वो नहीं कहते कि कायनात की हर चीज़ में लाहूत ज़ाहिर है, वही आलम के तमाम अशक, बल्कि वो तो ये कहते हैं कि खुदा सिवा, खुदा के सिवा किसी गैर का नामो निशान भी नहीं पाया जाता। मतलब उनका हाल होता है, हाल और काल में फ़र्क है ना, भाई किसी का काल हो तो काल तो अलग चीज़ है ना, वो तो सिर्फ अपने इल्म की बुनियाद पे कह रहा है। जिसका हाल हो तो वो तो उसका हाल पुकार रहा है, उन दोनों में तो ज़ाहिर मतलब एकसानियत नहीं है। यानी मज़कूरा बाला नस्बत ऐनियत या ज़ाहिरियत या कयूमियत को तो जब ही पाया जाता है जब यहाँ किसी से उस चीज़ों का तसव्वुर भी कर लें, और लाहूत के सिवा जब किसी दूसरी को नज़र नहीं आती तो लाहूत में और लाहूत के सिवा जो कुछ है इन दोनों में मज़कूरा बाला नस्बतों में किसी नस्बत की तलाश करने के फिर क्या माने हो सकते हैं। हाँ जी, मुसन्नफ़ ने हाशिए में लिखा है हज़रत शेख फखरुद्दीन इराकी उनके मसलक बुजुर्गों की तरफ इन अल्फाज से उन्होंने इशारा किया है। और सच तो ये है कि ऐसी चीज़ जो वाकई असली वजूद के साथ मौजूद हो उसके सामने इन चीज़ों की वजूद की आखिर हैसियत ही क्या है, जो सिर्फ ख्यालात ही ख्यालात हो। आखिर मैं पूछता हूँ कि फ़र्ज़ कीजिए जैद अपने जहन में मुख्तलिफ ख्याली नक्शों को जब कायम करता है तो क्या इन ख्याली नक्शों के कायम होने की वजह से जैद के मुतालिक कहना दुरुस्त हो सकता है कि जैद कोई वाहिद शख्सी वजूद बाकी नहीं रहा बल्कि बजाय जैद के अब यहाँ कसरतों का एक ऐसा मजमू पैदा हो गया जिससे एक वाहिद कयूमता में ख़तन ही एक पैमाने से बात होगी। हकीकत तो एक इस तबके के सूफियों में आमतौर पर जो मशहूर है कि घर में जैद के सिवा और कोई नहीं, इसका मतलब यह कि जैद ने जिस ख्याली नक्शे को अपने जहन में कायम किया है उसकी वजह से घर में किसी दूसरी चीज़ का इजाफा नहीं होता। मतलब ज़ाहिर वो तो खारिज है ना, और ये तो जहन है, तो जहन में जो चीज़ आई तो वो तो बाकी चीज़ों में तब्दीली तो नहीं ला सकता। खसूस उन लोग जिन बुजुर्गों पर फना की कैफियत तारी रहती है उनका हाल तो ये होता है कि ख्याली कसरतों की तरफ जिनका नाम आलम है पल भर के लिए भी कभी उनकी तवज्जो होती हो तो अपने मुताल वे समझते हैं कि ये लम्हा उनकी ज़िंदगी में शर्क का लम्हा था। उस वक्त अपने आप को मुशरक बावर करते हैं, जूं ही के शिरकी कैफियत अंदर वो पाते हैं इस वक्त इस्तग़फ़ार में मशगूल हो जाते हैं। वो कहते हैं कि ख्याली कसरतों की तरफ इस तवज्जो की वजह से वो इस इस्तग़राक को दिमाग से महरूम हो जाते हैं जो लाहूत की ज़ात में उन्हें हासिल होती है। लेकिन इन्हीं के मुकाबले में दूसरा तबका उन लोगों का भी है जिनके सीनों को खुदा खोल देता है, नज़र में वसअत पैदा हो जाती है जिसका नतीजे होता है कि कायनाती कसरतों का एहसास लाहूत इन हक तला की ज़ात में इस्तग़राक व इन्हमाक का जो हाल उनको मैसर आता है इस हाल में मुज़ाहिम नहीं होता बल्कि इन सारी कसरतों को हक तलाई के कमालात की तफसील करा देते हैं, उन कसरतों के आईने में अपने महबूब के जमाल का वो मुशाहदा कराते हैं। हज़रत मुजद्दिद अलफ़सानी रहमतुल्लाह अलैह ने इरशाद फरमाया है मुक्तुबात शरीफ में कि मैं खुद इस रास्ते से गया हूँ यानी वहदतुल वजूद के रास्ते से, और वहदतुल वजूद के तमाम चीज़ें जो है वो मतलब मुझ पर गुजरी हैं, सारी कैफियात मुझ पर गुजरी हैं। लेकिन जब मैं वहदतुल शुहूद में आया तो मुझे पता चला कि इसके बगैर भी ये रास्ता तय हो सकता था, इसके बगैर भी ये रास्ता तय हो सकता था। तो कहते हैं फिर बाद में मैंने बाद साथियों को उस दूसरे रास्ते से पहुंचाया, इस दूसरे रास्ते से पहुंचाया। तो असल कामिल वो यही होता है ना जो कि इन तमाम चीजों का इदराक हकुल यकीन के साथ कर रहे हो, तो फिर वो कामिल होता है। तो फिर वो हर किस्म के लोगों के लिए मिजाज के मुताबिक जो है ना वो काम बना लेते हैं जिसके लिए जिस चीज की जरूरत होती है। हर शख्स चूंकि एक जैसा नहीं होता तो आप जो हर एक पर एक ही कानून लागू कर ले वो अनाड़ी होता है, जो हर शख्स पर एक ही कानून लागू करे, मसलन डॉक्टर साहब आप हर एक को एक ही दवाई दे दे रहे हैं तो क्या होगा, सारे बेचारे गर्क हो जाएंगे। हाँ जी, तो जिस तरह हालांकि एक ही बीमारी में मुबतला शख्स, दो शख्सों एक को एक किस्म की दवाई देंगे दूसरे को दूसरी, मसलन किसी को पेंसिलिन से रिएक्शन है उसको पेंसिलिन से इंजेक्शन लगाएंगे। मुझे डॉक्टर साहब ने कहा, डॉक्टर साहब ने कि आपने कभी भी दूसरे एंटीबायोटिक को नहीं फर्स्ट ट्राई करना है, आप टेट्रासाइक्लिन बेस जो मतलब चीज़ें हों उसको सिर्फ इस्तेमाल कर ले, वो आपके लिए मुफीद है वरना आपके लिए मसला हो सकता है। मुझे उसूली बात बताई, विबरमाइसिन और ये इस किस्म की जो चीज़ें वो आप इस्तेमाल कर ले, बाकी चीज़ें आप इस्तेमाल ना करें। अभी उनका रिसर्च था तो अब ज़ाहिर मतलब है कि बाकी लोग खुद ही अगमेंटन भी देते हैं दूसरी भी देते हैं तो अब ज़ाहिर मतलब है कि उनके लिए वो ठीक है ना, मेरे लिए ठीक नहीं है। तो असल में इस तरह यही होता है कि मिजाज अल्लाह अकबर अल्लाह अकबर। अल्लाह अकबर अल्लाह अकबर। अशहदु अल्ला इलाहा इल्लल्लाह। شدنا محمد رسول الله لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله الله أكبر الله أكبر لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد بارك وسلم اللهم رب هذه الدعوة التامة والصلاة القامة آت محمد الوسيط والفضيل إنك چونکہ جمعہ کی رات ہے جمعہ کی رات آپ صلی اللہ علیہ وسلم کی فرمائش مبارک ہے کہ نورانی دن نورانی رات پر مجھ پہ کثرت کے ساتھ درود پڑھیں، تو اصل میں ہماری جمعرات کو درود شریف کی مجلس ہوا کرتی تھی، چونکہ مدرسے کے طلبہ اور بعض دفعہ اساتذہ بھی تشریف لاتے ہیں، اس وجہ سے ہم نے یہ ابقات کی تعلیم مطلب اسی دن کے لیے رکھی تاکہ وہ حضرات اس میں شامل ہو سکے، ایک کچھ حضرات نے فرمائش فرمائی تھی، تو اس وجہ سے اگرچہ ہمارے درود شریف کے وہ ہے مطلب دن ہے لیکن اس میں یہ بھی شامل کر لیا ہے، تو اب جو جس کا دن تھا وہی انشاءاللہ کرے تو چھ لدی شریف پڑی جائے گی انشاءاللہ اللہ عزیز. بسم اللہ الرحمن الرحیم. سلام علی عباد الذین اصطفى، سلام علی المرسلین، اللهم صل علی محمد و آل محمد و ازل مقدر مقدر مقرب عندك، اللهم رب هذه الدعوة القائمة والصلاة النافعة، صل علی محمد و رضا عنی رضا لا تسخط بعده و ابدا، اللهم صل علی محمد عبدك و رسولك و سلم المؤمن و صل علی المؤمنين و المؤمنات المسلمين و المسلمات، اللهم صل علی محمد و آل محمد و بارك علی محمد و آل محمد و رحم محمد و آل محمد كما صليت و باركت رحمت على ابراهيم و آل ابراهيم انك حميد مجيد، اللهم صل على محمد و آل محمد كما صليت على آل ابراهيم انك حميد مجيد، اللهم بارك على محمد و آل محمد كما باركت على آل ابراهيم انك حميد مجيد، اللهم صل على محمد و آل محمد كما صليت على آل ابراهيم انك حميد مجيد، وبارك على محمد و آل محمد كما باركت على آل ابراهيم انك حميد مجيد، اللهم صل على محمد و آل محمد كما صليت على ابراهيم انك حميد مجيد، اللهم بارك على محمد و آل محمد كما باركت على ابراهيم انك حميد مجيد، اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد، وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد، اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم، وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد، اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم انك حميد مجيد، اللهم بارك على محمد وعلى ال محمد كما باركت على آل ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم، وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وازواج ذريته كما صليت على ال ابراهيم، وبارك على محمد وازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ازواج ذريته كما صليت على ال ابراهيم، وبارك على محمد وعلى ازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي وازواج امهات المؤمنين وذريته وال بيته كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم، وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم، وترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم ترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم تهن على محمد وعلى ال محمد كما تهننت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم سلم على محمد وعلى ال محمد كما سلمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد، وبارك وسلم على محمد وعلى ال محمد، وارحم محمد وعلى محمد كما صليت وباركت وترحمت على ابراهيم وعلى ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد، اللهم صل على محمد عبدك ورسولك كما صليت على ال ابراهيم، وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم، وبارك على محمد النبي الامي كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك النبي الامي وعلى ال محمد. اللهم صل على محمد وعلى ال محمد صلاه تكون لك رضا ولو جزاء ولحق اداء، وات الوسيله والفضيله المقام المحمود الذي وعدته، واجزنا ما هو اهله، واجز افضل ما جازيت نبيا قومه ورسولا امتي، وصل على جميع اخواني من النبيين والصالحين يا ارحم الراحمين. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم، وبارك على محمد النبي الامي وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال بيته كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل علينا وهم، اللهم بارك على محمد وعلى ال بيته كما باركت على ابراهيم انك حميد مجيد. اللهم بارك علينا معهم صلاه الله وصلاه المؤمنين على محمد النبي الامي. اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى ال محمد كما جعلت على ال ابراهيم انك حميد مجيد، وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. وصلى الله على النبي الامي. التحيات لله والصلوات الطيبات، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات الطيبات والصلوات لله، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات لله الطيبات والصلوات لله، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا لا اله الا الله وحده لا شريك له، واشهد ان محمدا عبده ورسوله. التحيات المباركات الصلوات الطيبات لله، سلام عليك ايها النبي. السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله، التحيات لله والصلوات الطيبات، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. أسأل الجنة، أعوذ بالله من النار. التحيات لله زكاة لله طيبات الصلوات لله السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله بسم الله بالله خير اسمه التحيات الطيبات الصلوات لله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا وأن الساعة آتية لا ريب فيها السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين اللهم اغفر لي وهديني التحيات الطيبات والسلامات ملك الله السلام عليك أيها النبي ورحمة الله وبركاته بسم الله التحيات لله الصلاة لله الزكاة لله السلام على النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين شهدت أن لا إله إلا الله شهدت أن محمد رسول الله التحيات الطيبات والسلامات الزكاة لله أشهد أن لا إله إلا الله وحده لا شريك له وأن محمد عبده ورسوله السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات الطيبات والسلامات الزكاة لله أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبد الله ورسوله السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات والسلامات لله السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات لله الصلوات الطيبات السلام عليك أيها النبي ورحمة الله السلام علينا وعلى عباد الله الصالحين أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبد الله ورسوله التحيات المباركات الصلوات الطيبات لله السلام عليك أيها النبي ورحمة الله وبركاته السلام علينا وعلى عباد الله الصالحين أشهد أن لا إله إلا الله وأشهد أن محمد رسول الله بسم الله والسلام على رسول الله ذکر انشاءاللہ پھر بعد میں کر لیں گے ابھی تو وقت تھوڑا ہے ذکر کا تو ابھی انشاءاللہ دعا کر لیتے ہیں اللہ اکبر بسم الله الرحمن الرحيم اللهم إني أسألك بمحمد نبيك وإبراهيم خليلك وموسى نجيك وعيسى روحك وكلمتك وبكلام موسى وإنجيل عيسى وزبور داود الفرقان محمد صلى الله عليه وسلم وبكل وحي أوحيته قضاء قضيته أو سائل أعطيته أو فقير أغنيته أو غني أفقرته أو ضال هديته وأسألك باسمك الذي وضعت على الأرض فاستقرت وعلى السماوات فاستقلت وعلى الجبال فرست واسألك باسمك الذي استقر بعرشك واسألك باسمك الطاهر المطهر المنزل في كتابك من لدنك باسمك الذي بدأت وعلى النهار فاستنار على الليل فأزلنا بعظمتك وكبريائك وبنور وجهك أن ترزقنا كل الرزقين وتخلط بلحمي ودمي وسمي وبصري وتستعمل بجسدي وبحولي جسدي بحولك وقوتك فإنه لا حول ولا قوة إلا بك اللهم لا تؤمن مكرك ولا تنسنا ذكرك ولا ولا تأتك عنا سترك ولا تجن من الغافلين اللهم إني أسألك تعجيل عافيتك ودفع بلائك وخروج من الدنيا إلى رحمتك يا من يكفي على كل أحد ولا يكفي منه أحد يا حد من لا حد له ولا سند من لا سند له انقطع الرجاء إلا منك نجني مما أنا فيه وإني لا مانع عليه مما نزل بي بجاه وجهك الكريم وبحق محمد عليك آمين اللهم احرسني بعينك التي لا تنام وكنفني بركنك الذي لا يرام وارحمني بقدرتك علي فلا اهلك وانت رجائي فكم من نعمه انعمت بها علي قل لك بها شكري وكم من بليه ابتليتني بها قل لك بها صبري فيا من قل عند نعمه شكري فلم يحرمني ويا من قل عند بليه صبري فلم يخذلني ويا من راني الخطايا فلم يفزعني يا ذا المعروف الذي لا ينقضي ابدا ويا ذا النعم التي لا تحصى ابدا اسالك ان تصلي على محمد وعلى آل محمد وبقدر في نوح الأداء والجبابرة اللهم إني على ديني بالدنيا ولا آخرة بالتقوى وحفظني فيما غبت عنه ولا تكلني إلى نفسي فيما حذرته يا من لا تضر الذنوب ولا تنقص المغفرة هب لي ما لا ينقصك واغفر لي ما لا يضرك إنك أنت الوهاب أسألك فرجا قريبا وصبرا جميلا ورزقا واسعا والعافية من جميع البلاء وأسألك تمام العافية وأسألك دوام العافية وأسألك الشكر العافية وأسألك الغناء عن الناس ولا حول ولا قوة إلا بالله العلي العظيم اللهم اجعل سريرتي خيرا من علانيتي واجعل علانيتي صالحة اللهم إني أسألك من صالح ما تؤتي الناس من المال والأهل والولد غير ضال ولا مضل اللهم اجعلنا من عبادك المنتخبين الغر المهجرين الوفد المتقبلين. اللهم انا نسألك نفسا بك مطمئنه تؤمن بلقائك وترضى بقضائك وتقنع بعطائك. اللهم لك الحمد حمدا دائما مع دوامك، ولك الحمد حمدا لا امدا خالدا مع خلودك، ولك الحمد حمدا لا منتهى دون مشيتك، ولك الحمد حمدا لا يرضي قائل الا رضاك، ولك الحمد حمدا كن عند كل طرفه عين وتنفس كل نفس. اللهم اقبل بقلبي الى دينك واحفظ من ورائنا برحمتك. اللهم ثبت من الذل واهدني من الذل. اللهم كما حلت بيني وبين قلبي فحل بيني وبين الشيطان عملي. اللهم ارزقنا من فضلك ولا تحرمنا رزقك، وبارك لنا فيما رزقتنا، واجعل غناءنا في انفسنا، واجعل رغبتنا فيما عندك. اللهم اجعلني ممن توكل عليك فكفيته، واستهداك فهديته، واستنصرك فنصرته. اللهم اجعل وساوس قلبي خشيتك وذكرك، واجعل همتي وهواي فيما تحب وترضى. اللهم ابتليتني من الرخاء والشدة فمسكني بسنة الحق وشريعة الإسلام. اللهم إني أسألك تمام النعمة في الأشياء كلها وشكرك عليها حتى ترضى، وبادر إلى الخير في جميع ما يكون فيه الخير للجميع، ويسر الأمور كلها إلا بمعسور يا كريم. اللهم فالق الأسباب وجعل الليل سكن والشمس القمر حسبانا، قبنا على الجهاد في سبيلك. اللهم لك الحمد في بلائك وسنيك لأهل خلقنا، ولك الحمد في بلائك وسنيك لأهل بيوتنا، والحمد في بلائك وسنيك لأنفسنا خاصة، ولك الحمد بما هديتنا، ولك الحمد بما أكرمتنا، ولك الحمد بما سترتنا، ولك الحمد بالقرآن، ولك الحمد بالأهل والمال، ولك الحمد بالمعافات، ولك الحمد حتى ترضى، ولك الحمد إذا رضيت للتقوى المغفرة. اللهم وفقني بما لما تحب وترضى من القول والعمل والفعل والنية والهدي، إنك على كل شيء قدير. اللهم من يرزق من خلينا مكر العنان والترياني وكلبه يرعاني، إن رأى حسنة دفنها وإن رأى سيئة نازعها. اللهم من يرزق من بؤوس والتبؤس، اللهم من يرزق من إبليس وجنوده، اللهم من يرزق من فتنة النساء، اللهم من يرزق من تسد عني وجهك يوم القيامة، اللهم من يرزق من كل عمل يخزيني، وأعوذ بك من كل سائب يزيني، وأعوذ بك من كل عمل يريني، وأعوذ بك من كل نفس يوسيني، وأعوذ بك من كل غني يطغيني. اللهم من يرزق من موت الهم، وأعوذ بك من موت الغم. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك التواب الرحيم. وصلى الله عليه وسلم.